आगे सबक देखिए भाई। फईन खालफ ضمن المعير مستعيره ويتم رهنه بينه وبين مرتهنه او اياه الضمير راجع الى المرتهن ومعطوف على المستعير ورجع هو بما ضمن وبدينه على راهنه فإن وافق وهلك مع مرتهنه فقد أخذ كل دينه إن كانت القيمة مثل الدين أو أكثر وزمن مستعيره قدر دين أو فاه منه لا القيمة أو بعض دينه إن كانت أقل وباقي دينه على راهنه। अच्छा भाई, गुज़श्ता सबक के आखिर में आपने मसला पढ़ा था कि किसी से कोई चीज हारियतन लेकर बतौर रहन के रखवाना जायज है, और ये उस वक्त है जब उसे ली ही इसलिए है कि मैं इसको रहन के तौर पर रखवाना चाहता हूं। वैसे नहीं कि किसी से कोई आरियत चीज ली जाए और रहन रखवा दी जाए, फिर जायज नहीं है। मैंने आपको बतलाया था कि एक है मुईर, एक है मुस्तईर और एक है मुस्तआर। भाई मुईर वो चीज जो आरियत देने वाला है, उस शख्स को क्या कहते हैं? मुईर। और जो उससे आरियतन कोई चीज मांग रहा है उसको कहते हैं मुस्तईर भाई। और जो चीज दी गई आरियतन उसको कहते हैं मुस्तआर भाई, मुस्तआर। तो मसलन जैद ने आमर से आरियतन कोई चीज मांगी कि मैं इसको रहन रखवाकर इसके बदले देन लेना चाहता हूं, तो वो मुईर ने वो चीज मुस्तईर को दे दी और मुस्तईर जो है उसने वो चीज मुर्तहिन के पास रहन रखवा दी। तो मुस्तईर ही राहिन भी है, मुस्तईर ही राहिन भी है। तो एक हो गया मुईर, एक हो गया मुर्तहिन, और जो मुस्तईर और राहिन है वो एक ही शख्स हो गए, एक ही शख्स। तो अब सूरत ये कि मसलन जैद ने कोई चीज किसी से आरियतन ली और फिर वो चीज जैद ने आमर के पास रहन के तौर पर रखवा दी। अब ये जायज है अगर उसने, मुईर ने वो चीज, यानी वो शख्स जिसने आरियत के तौर पर वो चीज दी है, अगर उसने उस आरियत में किसी किस्म की कैद नहीं लगाई बल्कि उसको मुतलकन वैसे ही दे दी चीज आरियत के तौर पर, तो फिर इस जो मुस्तईर है इसके लिए जायज है कि इसको जितने देन के बदले भी रहन रखवाना चाहे रखवा सकता है, जिस किस्म की देन के बदले भी रहन रखवाना चाहे रहन रखवा सकता है, जिस शख्स के पास भी रहन के तौर पर रखवाना चाहे रखवा सकता है, उसमें कोई कैद वगैरह नहीं होगी। अगर मुईर ने कोई शर्तें लगाई तो मुस्तईर को उन शर्तों का ख्याल रखना पड़ेगा भाई। अगर मुस्तईर ने उन शर्तों की मुखालिफत की तो इस सूरत में इस पर जमान आएगा। यानी अगर आरियत वाली चीज, आरियत में तो जमान नहीं आता, लेकिन अगर ये चीज मुस्तईर के पास हलाक हो गई, मुस्तईर के पास हलाक हुई चाहे मुर्तहिन के पास हलाक हो गई, और उसने जो मुस्तईर था उसने शर्त की मुखालिफत की थी, उसने तो कहा था कि ये चीज बकर के पास रखवाना और किसी के पास रहन के तौर पर मत रखवाना, लेकिन मुस्तईर ने वो चीज खालिद के पास बतौर रहन के रखवा दी, तो देखो मुस्तईर ने मुईर की लगाई हुई शर्त की मुखालिफत कर दी, उसकी लगाई हुई कैद की मुखालिफत कर दी, तो इस सूरत में जमान आएगा। और जमान कब आएगा? अगर वो चीज हलाक हो गई, वो चीज हलाक हो गई। अब सूरत ये भाई कि मुस्तईर ने शर्त की मुखालिफत कर दी और बकर के बजाय वो आरियत वाली चीज बतौर रहन के किसके पास रखवा दी? मसलन खालिद के पास रखवा दी, और फिर खालिद के पास वो चीज हलाक हो गई। तो इस सूरत में याद रखिए जो मुईर है, मुईर वो मुस्तईर को भी जामिन बना सकता है और मुर्तहिन को भी जामिन बना सकता है। मुस्तईर को इसलिए जामिन बना सकता है क्योंकि मुस्तईर ने असल धोखा और गसब का काम उसने किया कि शर्त की मुखालिफत कर दी, और मुर्तहिन को इसलिए जामिन बना सकता है क्योंकि उसकी चीज, मुईर की चीज किसके पास हलाक हुई है? مرتہین کے پاس ہلاک ہوئی ہے. بات سمجھ میں آ رہی ہے, مرتہین کے قبضے میں تھی وہ چیز. اب یاد رکھو یہ بالکل وہی مسئلہ بن گیا, وہی صورت بن گئی جو گزشتہ سے پیوستہ سبق میں آپ نے بالکل آخری مسئلہ پڑھا تھا کہ اگر رہن مرتہین کے پاس ہلاک ہو جائے اور پھر اس کے بعد اس کا کوئی مستحق نکل آئے تو وہ مستحق راہن پر بھی رجوع کر سکتا ہے, کیونکہ اصل غاصب کون ہے؟ راہن. اس نے غیر کی چیز مرتہین کے پاس رکھوائی, اور وہ مستحق چاہے تو مرتہین پر بھی رجوع کر سکتا ہے کیونکہ مرتہین کے پاس اس کی چیز ہلاک ہوئی ہے, مرتہین نے بھی اس کی چیز پر قبضہ کر کے اور اپنے پاس رکھ کر کیا کیا, اس پر تعدی کی, زیادتی کی, لہذا اس کو بھی ضامن بنا سکتا ہے. صورت ذہن میں آ رہی ہے؟ وہ آخری مسئلے میں تو مستحق کو کیا اختیار کہ وہ کس کس کو ضامن بنا سکتا ہے, راہن کو بھی اور مرتہین کو بھی. لیکن اگر راہن کو ضامن بناتا ہے تو صورت مسئلے کی اور, مرتہین کو ضامن بناتا ہے تو صورت مسئلے کی اور ہوگی. اگر اس نے راہن پر رجوع کیا, راہن کو ضامن بنایا مستحق نے اور راہن سے زمان لے لیا, تو راہن نے جب زمان ادا کر دیا تو وہ گویا شروع سے ہی چیز کا مالک بن گیا جب سے اس نے غصب کی تھی, کیونکہ غصب کے اندر جب زمان ادا کر دیا جائے تو غاصب اس چیز کا مالک شمار ہوتا ہے. کس وقت سے؟ جب وہ زمان ادا کر دے اس وقت سے, یا جس وقت اس نے وہ چیز غصب کی تھی, جس وقت اس نے چیز غصب کی تھی تو گویا اس وقت سے ہی وہ مالک تھا راہن اس چیز کا. جب اس چیز کا مالک تھا تو مرتہین کے پاس جو اس نے رہن رکھوایا وہ اپنی ہی چیز رکھوائی, جب اپنی ہی چیز رہن رکھوائی تو رہن تو مضمون ہوتا ہے, وہ چیز مرتہین کے پاس ہلاک ہو گئی تو مرتہین پر زمان آیا اور اس نے گویا اپنا دین وصول کر لیا اس چیز کے ذریعے. تو راہن جب اس چیز کا زمان ادا کر دے گا تو اس صورت میں مرتہین کا دین بھی ساقط ہو گیا. اور اگر اس مستحق نے مرتہین پر رجوع کیا, مرتہین پر, تو اس صورت میں مرتہین جو ہے وہ اس سے اس نے زمان لے لیا, اور مرتہین جیسے ہی زمان ادا کرے گا, مرتہین اس رہن کا جو ہلاک ہو چکا ہے اس کا مالک بن گیا. اور کب سے مالک بنا؟ جب مرتہین نے اس پر قبضہ کیا تھا. پہلے تو راہن کے پاس تھی نا, اس وقت سے تو مالک نہیں بنا. مالک کب سے بنا؟ جب اس نے اس چیز پر قبضہ کیا, اور پھر اس کے بعد جب قبضہ کیا تو یہ مالک بن گیا. معلوم ہوا اس کے پاس جو چیز ہلاک ہوئی وہ تو رہن تھی نہیں, وہ تو اس کی اپنی چیز تھی کیونکہ یہ اس کا مالک بن گیا قبضے کے وقت سے ہی. تو جب چیز اس کے پاس ہلاک ہوئی وہ رہن تھی نہیں, جب رہن تھی ہی نہیں تو اس صورت میں اس کا دین وصول نہ ہوا. اس چیز کی ہلاکت سے تو کیا ہو رہا تھا, اس کا دین, اب اس کا دین بھی وصول نہ ہوا اور نیز اس پر زمان بھی پڑ گیا اس چیز کا. تو اس زمان کے سلسلے میں وہ کس پر رجوع کرے گا؟ راہن پر. کیا کرے گا؟ راہن پر رجوع کرے گا, اور نیز اپنے دین کے لیے بھی وہ راہن پر رجوع کرے گا. تو راہن سے زمان بھی لے گا اور اپنا دین بھی لے گا مرتہین. صورت سمجھ میں آ گئی. اور اس پر پھر ایک اشکال بھی ہوا تھا, اشکال یہ کہ زمان بالآخر تو کس پر آ گیا؟ راہن پر. پہلے مرتہین پر آیا اور پھر مرتہین سے کس پر آیا؟ راہن پر آیا. تو گویا آخر بالآخر مالک تو راہن بن گیا, راہن تو مالک بن گیا. اور جس شخص پر کسی چیز کا زمان آتا ہے وہ اس کا مالک شمار ہوتا ہے, تو راہن کو بھی اس چیز کا مالک شمار کرنا چاہیے, اور مرتہین کے پاس جو چیز ہلاک ہوئی یوں سمجھنا چاہیے اس نے اپنا دین وصول کر لیا, کیونکہ اصل مالک کون تھا بھائی؟ پہلے ملکیت آئی کس کی؟ پہلے زمان اس نے مرتہین سے لیا ہے, پہلے ملکیت کس کی آئی؟ مرتہین. پھر مرتہین نے زمان کس سے لیا؟ راہن سے. تو ملکیت منتقل ہو گئی کس کی طرف؟ راہن کی طرف. تو راہن مالک ہوا تو گویا اس کا ہی رہن تھا, تو زمان آنا چاہیے. تو مرتہین کو صرف زمان کے بارے میں رجوع کرنا چاہیے راہن پر, دین کے بارے میں رجوع نہیں کرنا چاہیے, کیونکہ بالآخر مالک کون بن گیا ہے؟ راہن. تو گویا رہن راہن ہی کا تھا, اس کے پاس ہلاک ہوا ہے تو دین تو اس نے وصول کر لیا اس کے پاس ہلاک جب ہوا. اور اس کا جواب بھی گزر گیا تھا کہ بھئی ٹھیک ہے, رہن کے زمان اول کس پہ آیا؟ مرتہین پر آیا. مرتہین پہلے مالک بنا اور پھر یہ ملکیت منتقل ہوئی کس کی طرف؟ راہن کی طرف. اور راہن کی طرف یہ ملکیت مرتہین کے قبضے کے بعد منتقل ہو رہی ہے یا پہلے منتقل ہو رہی ہے؟ بھئی دیکھو, जब मुस्तहिक बराह रास्त राहिन से जमान लेता था ना, तो राहिन मालिक बन जाता था उस, तवज्जो है, जब मुस्तहिक उसने बराह रास्त किससे ले लिया जमान, दो सूरतें थी ना, या वो राहिन से जमान ले या मुर्तहिक, अगर वो राहिन से जमान लेता था तो राहिन शुरू से उस चीज का मालिक बन गया जब से गसब किया, और गसब तो इसने रहन से पहले की हुई है, जब उस वक्त से मालिक है तो रहन रखवाते हुए भी ये इस चीज का मालिक है, तो लिहाजा मुर्तहिन के पास जो रहन हलाक हुआ वो किसका था, राहिन का था, लिहाजा उस पर जमान आया और दैन क्या हो गया, साकित हो गया। लेकिन यहां पर सूरत मुख्तलिफ है, उसने जामिन किसको बनाया है, मुर्तहिन को, और मुर्तहिन पहले अव्वलन मालिक कौन बना, मुर्तहिन, फिर मुर्तहिन ने जमान किससे लिया, राहिन, तो फिर ये मालिक होना मिल्कियत मुंतकिल हो गई किसकी तरफ, राहिन की तरफ, तो अब राहिन की मिल्कियत आई तो है लेकिन ये मिल्कियत मुअख्खर है, ये मिल्कियत क्या है, ये मिल्कियत मुअख्खर है, यानी शुरू से मालिक नहीं है, जब चीज सुपुर्द कर दी, सुपुर्द करते वक्त मुर्तहिन मालिक बना है और उसके मालिक बनने के बाद फिर कौन मालिक बना है, राहिन, तो गोया इसने रहन दिया ही नहीं, रहन तो तभी कहलाता ना जब ये शुरू से ही अपनी चीज उसको देता, इसने तो अपनी चीज उसको दी ही नहीं है, तो ये मिल्कियत आई तो राहिन की लेकिन ये मुअख्खर है, तो लिहाजा ये रहन शुमार नहीं होगा, अगर पहले से मिल्कियत होती, कब्जे में देते वक्त ही मिल्कियत होती तो फिर इसको हम रहन शुमार करते और इससे दैन साकित हो जाता, लेकिन अब ये रहन शुमार नहीं, लिहाजा दैन भी साकित नहीं, लिहाजा मुर्तहिन अपना जमान भी लेगा और साथ अपना दैन भी लेगा राहिन से। सूरत समझ में आ गई, बेआईन ही यही सूरत इस मसले में भी है, मुईर ने अपनी चीज दे दी किसको, मुस्तईर को, जैद को दी अपनी चीज, अपनी गाड़ी दे दी कि इसको रहन के तौर पर रखवाकर आप क्या कर लो, दैन ले लो, लेकिन उसने शर्त लगाई थी कि देखो बकर के पास रहन रखवाना, किसी और के पास रहन ना रखवाना, और मुस्तईर ने वो चीज खालिद के पास रहन रखवा दी, तो मुस्तईर गासिब बन गया, क्या बन गया, जैसे पिछले मसले में जैद जो था वो क्या बना था, गासिब, फिर इसने जब इसने वो मुस्तार गाड़ी खालिद के पास रहन रखवा दी, खालिद के पास वो गाड़ी हलाक हो गई, खालिद के पास वो गाड़ी, और आपने पढ़ा है कि गासिब पर क्या आता है, जमान, इसने भी चूंकि मुईर की लगाई हुई शर्तों का ख्याल नहीं रखा लिहाजा ये गासिब बन गया, और जब गासिब बन गया तो इस पर क्या आया, जमान, और फिर इसके अंदर वो जो मुईर है उसको इख्तियार है, वो चाहे तो मुस्तईर को जामिन बनाए चाहे तो मुर्तहिन, मुस्तईर को इसलिए जामिन बनाएगा क्योंकि ये चीज गसब किसने की, मुस्तईर ने शर्त की मुखालिफत करके गोया गसब कर ली, और मुर्तहिन को क्यों जामिन बना सकता है, क्योंकि वो चीज मुर्तहिन के पास इसकी चीज हलाक हुई है, तो मुईर किन किन को जामिन बना सकता है, मुस्तईर को भी, मुस्तईर यानी राहिन को भी और मुर्तहिन को भी, अगर राहिन को जामिन बनाता है तो राहिन शुरू से उस चीज का मालिक हुआ, जब मालिक हुआ तो इसने अपनी चीज मुस्तईर के, अपनी चीज मुर्तहिन के पास रखवाई, और रहन मुर्तहिन के पास हलाक हो जाए तो उस पर क्या आता है, जमान, लिहाजा उसका दैन क्या हो गया, साकित हो गया, और अगर उस मुईर ने मुर्तहिन को जामिन बनाया तो मुर्तहिन को जब जामिन बनाया तो मुर्तहिन जब जमान अदा करेगा वो उस चीज का मालिक बन गया, लेकिन फिर मुर्तहिन इसका जमान किससे लेगा, जैद से, क्योंकि धोखा असल में किसने दिया, जैद ने, तो लिहाजा फिर मिल्कियत मुंतकिल हुई किसकी तरफ, जैद की तरफ, और जैद की तरफ ये मिल्कियत जब मुंतकिल हुई है ये अक़्दे रहन से मुअख्खर है, लिहाजा गोया जैद ने अपनी चीज तो इसके पास नहीं रखवाई, जब अपनी चीज नहीं रखवाई तो वो रहन ना बना, जब रहन नहीं तो उसके पास हलाक होने पर उस पर जमान भी नहीं, जब जमान नहीं आया तो उसका उसका दैन भी वसूल नहीं हुआ, जब दैन वसूल नहीं हुआ तो दैन भी अब वो मुस्तईर से वसूल करेगा, मुर्तहिन जमान भी मुस्तईर से, या यूं को मुस्तईर या राहिन, मुर्तहिन राहिन से दैन भी अपना वसूल करेगा और जमान भी वसूल करेगा। सूरत समझ में आ गई, ये बिल्कुल उसी मसले जैसी सूरत है। देखिए अब तर्जमा, फइन खालफ ज़म्मन अल-मुईर, अगर मुखालिफत की, यानी मुस्तईर ने क्या की, मुखालिफत की, तो ज़म्मन अल-मुईर, तो जामिन बनाएगा मुईर, यानी वो आरियत देने वाला जो है वो जामिन बनाएगा मुस्तईरहू, उस चीज के मुस्ताइर को वो जामिन बनाएगा। क्या बतलाया था? अगर मुखालिफत की और वो चीज हलाक हो गई तो मुईर किस किस को जामिन बना सकता है? मुस्ताइर को भी बना सकता है और मुर्तहिन को। चुनांचे इस चार छह लफ्जों के बाद आगे आ रहा है औ इयाहू या उसको। ये इयाहू जमीर किसको राजे? आगे बतला रहे अजमीर राजे उन इलल मुर्तहिनी। ये जमीर किसको राजे है? मुर्तहिन को। और ये इयाहू का आतफ है मुस्ताइरहू पर, पीछे जो आया। तो फइन खालफा जम्मन अल मुईरु मुस्ताइरहू औ इयाहू, अगर शर्त की मुखालिफत की मुस्ताइर ने तो मुईर जामिन बनाएगा अपने मुस्ताइर को औ इयाहू या मुर्तहिन को। तवज्जो है, किस किस को जामिन बना सकता है? मुस्ताइर को भी जामिन बना सकता है और मुर्तहिन। तो ये इयाहू से कौन मुराद है? किसको राजे जमीर? मुर्तहिन को। तो और इयाहू का आतफ किस पर है? मुस्ताईरहू पर। इबारत समझ में आ गई? तो कहते हैं फइन खालफा ज़म्मन अल मुईरु मुस्ताईरहू, अगर मुखालिफत की मुस्ताईर ने तो जामिन बनाएगा मुईर मुस्ताईरहू उस आरियत को मांगने वाले को औ इयाहू या किसको? मुर्तहिन को। व यतिम्मु रहनुहू बैनहू व बैन मुर्तहिनिही। हां, इसने अगर शर्त की मुखालिफत कर दी, उसने तो कहा था बकर के पास रखवाना, इसने किसके पास रखवाया? खालिद के पास रखवाया। तो क्या यह रहन भी सही होगा या रहन सही नहीं होगा? कहते नहीं, रहन सही हो जाएगा। रहन ना, अगरचे इसने शर्त की मुखालिफत कर दी लेकिन रहन वाला अकद और रहन वाला मामला सही हो जाएगा। यह माना है वह यतिम्मु रहनुहू बैनहू व बैन मुर्तहिनिही, और ताम हो जाएगा रहन का अकद उस मुस्ताईर और उसके मुर्तहिन के दरमियान। औ इयाहू या वो मुईर जामिन बनाएगा उसको, किसको भाई? अज़मीर राजिउन इलल मुर्तहिनी। कहते हैं जमीर राजे है मुर्तहिन को, यानी वो मुईर या तो मुस्ताईर को जामिन बनाएगा या मुर्तहिन को। व मातूफुन अलल मुस्ताईरी, और ये जमीर किस पर मातूफ है? मुस्ताईर पर। व रजा हुआ, अच्छा भाई मुईर किस किस को जामिन बना सकता है? मुस्ताईर और मुर्तहिन को भी। अगर मुस्ताईर को जामिन बनाया तो उससे जमान ले लेगा और मुर्तहिन ने अपना देन वसूल कर लिया क्योंकि रहन उसके पास हलाक हुआ है, और रहन पर कब्जा किस लिए होता है? वसूली के लिए होता है। और अगर उसने जामिन किसको बनाया? मुईर ने मुर्तहिन को। फिर मुर्तहिन क्या क्या करेगा? राहिन से जमान भी लेगा और देन भी लेगा, यही आगे जिक्र कर रहे हैं। वह रजा हुआ, और वो मुर्तहिन रुजू करेगा बीमा जमीना, उस चीज के साथ जो जिसके साथ वो जामिन हुआ था, यानी अपने जमान के साथ। वह भी दैन ही, और अपने दैन के साथ। मुर्तहिन रुजू करेगा अपने जमान और अपने दैन के साथ आला राहिनी ही, उस चीज के राहिन पर। भाई बात समझ में आ गई। फइन वाफ़क वहलक मा मुर्तहिनिही फकद अखद कुल्ल दैनिही इन कानत अल-क़ीमा। सूरत मसला यह है, जैद को देन की जरूरत थी, उसके पास कोई और चीज रहन रखवाने के लिए थी नहीं। उसने एक शख्स से गाड़ी आरियतन मांगी कि आप मुझे गाड़ी अपने आरियतन दे दें, मैं इस गाड़ी को रहन रखवाकर इसके बदले देन वसूल करना चाहता हूं। उसने आरियतन गाड़ी उसको दे दी और जैद ने यह रहन के तौर पर गाड़ी रखवा दी और उसके जरिए देन वसूल कर लिया, और उसने शर्तों की भी मुआफकत की, कोई मुखालिफत नहीं की। जब मुखालिफत नहीं की तो इस पर जमान भी नहीं आएगा। तवज्जो है, इस पर जमान भी नहीं आएगा। अब सूरत यह, जब इसने मुआफकत कर ली फिर वो गाड़ी मुर्तहिन के पास हलाक हो गई। अब क्या मसला होगा? कहते हैं भाई देखो, गाड़ी जब मुर्तहिन के पास हलाक हो गई तो आपने पढ़ा है कि मुर्तहिन पर जमान आता है क्योंकि रहन पर कब्जा वसूली के लिए होता है, और कितना जमान आता है? अकल का, यानी उस चीज, उस रहन की कीमत और देन को देखा जाता है, जो चीज कम होती है वो जमान उस पर आता है। तो गोया यहां तीन सूरतें बन गईं, या तो उस रहन की कीमत देन के बराबर होगी या देन से कम होगी या देन से ज्यादा होगी। तवज्जो है, तीन सूरतें बन गईं। तो अगर उस रहन की कीमत दैन के बराबर हुई, दैन के बराबर हुई, तो मुर्तहिन ने गोया अपना दैन वसूल कर लिया। दैन भी था 10 लाख और गाड़ी की कीमत भी कितनी थी 10 लाख, और वो मुर्तहिन के पास हलाक हुई, तो मुर्तहिन ने गोया अपना दैन वसूल कर लिया, वसूल कर लिया। अच्छा, मुर्तहिन ने अपना दैन वसूल कर लिया। अब ये जो मुस्तईर है, मुस्तईर जिसने गाड़ी रहन रखवाई थी, जितनी अदायगी इसने अब गाड़ी के जरिए की है, उतने ही पैसे वो मुईर को अदा करेगा। तवज्जो है, मुस्तईर, मुस्तईर इतने, इसने जितने पैसे इसकी गाड़ी के जरिए मुर्तहिन को अदा हुए, वही पैसे किसको अदा करेगा? मुईर को, जिसकी गाड़ी थी। भाई जिसकी गाड़ी थी, बात समझ में आ रही है? भाई उससे आरियतन गाड़ी ली थी, इस्तेमाल के लिए ली थी या रहन रखवाने के लिए? जी जी, रहन रखवाने के लिए गाड़ी ली थी। इस्तेमाल के लिए ली होती फिर तो रहन रखवाना जायज ही नहीं था, और उसमें फिर जमान भी नहीं आता। गाड़ी हलाक हो जाए बगैर तादी और बगैर ज्यादती किए तो फिर जमान नहीं है। लेकिन यहां उसने गाड़ी किस लिए ली थी? उससे रहन रखवाने के लिए। और जब रहन रखवा रहा है तो जाहिर सी बात है, रहन के अंदर जब हलाक हो जाए चीज तो उसमें जमान आया करता है, तो उसको पता था ये गाड़ी मेरी वैसे नहीं जाएगी, अगर ये गाड़ी हलाक हुई तो मुझे क्या मिलेगा? जमान मिलेगा। सूरत समझ में आ रही है? अब जमान कितना उसको अदा करेंगे अगर गाड़ी हलाक हो जाती है? तो उसमें याद रखना, आपको बतलाएंगे कि जितने देन की अदायगी मुस्तईर ने, ये यूं कहें, जितने देन की वसूली मुर्तहिन ने कर ली उस गाड़ी से, गाड़ी उसके पास हलाक हो गई तो उसने कुछ देन क्या कर लिया? वसूल कर, कितना वसूल किया? जो अकल है, किस में से? देन और कीमत में से जो अकल है वो उसने क्या कर लिया? वसूल कर लिया। तो जितनी उसने वसूली की, या यूं कहो जितनी राहिन ने अदायगी कर दी इसके जरिए, वो अदायगी वो किसको वापस करेगा? मुईर को। सूरत समझ में आ रही है अच्छी तरह? तो देखो, अब गाड़ी हलाक हुई। भाई गाड़ी हलाक हुई किसके पास? मुर्तहिन के पास। गाड़ी भी 10 लाख की थी और देन भी कितना था? 10 लाख। तो दोनों बराबर हुए तो उस पर 10 लाख जमान आया, और उसने गोया गाड़ी के जरिए उस देन को वसूल कर लिया। तो मुस्तईर ने कितनी अदायगी की गाड़ी के जरिए मुर्तहिन को? 10 लाख ना, जितने वसूल हुए उसके 10 लाख गोया अदायगी कर दी। तो 10 लाख ही अब किसको दे देगा? मुईर को। 10 लाख ही किसको देगा? सूरत समझ में आ रही है? दूसरी सूरत, वो रहन की कीमत ज्यादा है और देन 10, मतलब रहन वो गाड़ी 15 लाख की है और देन 10 लाख है। तो अगर गाड़ी 15 लाख वाली मुर्तहिन के पास हलाक हो जाए तो उस पर कितना जमान आता है? 10 लाख, जो अकल है, यानी देन अकल है, कम है, वो जमान आया, और बाकी 5 लाख बतौर अमानत के हलाक हुए। तो गोया इस गाड़ी के जरिए मुस्तईर ने कितनी अदायगी की है मुर्तहिन को? 10 लाख। लिहाजा इस सूरत में भी मुस्तईर 10 लाख मुईर को दे देगा। अगर उस रहन की कीमत देन के बराबर हो या देन से ज्यादा हो, दोनों सूरतों में देन जितनी अदायगी करेगा मुस्तईर किसको? मुईर। तीसरी सूरत कि रहन की कीमत कम है और देन ज्यादा है, मसलन गाड़ी है 8 लाख की और रहन कितना? 10 लाख है। ये गाड़ी हलाक हो गई मुर्तहिन के पास, तो मुर्तहिन ने कितना देन वसूल कर लिया? 8 लाख वसूल कर लिया, और 2 लाख अभी भी मुस्तईर ने या राहिन ने देना है। तो मुस्तईर ने कितनी अदायगी कर दी उस गाड़ी के जरिए? 8 लाख। तो मुईर को भी कितने दे देगा? 8 लाख दे देगा। सूरत समझ में आ गई? कहते हैं इफ इन वाफका, अगर मुस्तईर ने उस शर्त की मुआफकत की, या यूं कहे अगर मुस्तईर ने मुईर की मुआफकत की, उसकी शर्तों का ख्याल रखा, वह हलका मा मुर्तहिन ही, और वो रहन जो है वो हलाक हो गया उसके मुर्तहिन के पास, फकद अखादा कुल दैन ही, तो तहकीक मुर्तहिन ने अपना पूरा दैन ले लिया। पूरा दैन लेता था किन दो सूरतों में? जब देन और रहन बराबर हो, या रहन क्या हो? ज्यादा हो। यही बयान कर रहे हैं, फकद अखादा कुल्ला देनी ही, तो मुर्तहिन ने अपना पूरा देन वसूल कर लिया। इन कानतिल कीमत मिसल देनी औ अक्सरा, अगर रहन की कीमत देन के बराबर थी और अक्सरा या उससे ज्यादा थी। वज़मीना मुस्तईरुहु क़द्र दैनिन औ फ़ाहुम मिन्हु लल क़ीमता, और जामिन होगा मुस्तईर भाई, कितना जामिन होगा, कितना मुईर को देगा, क़द्र दैनिन उस देन की मिकदार, औ फ़ाहुम मिन्हु जो उसने अदा किया है उस गाड़ी के जरिए उस रहन के जरिए, लल क़ीमता कीमत का जामिन नहीं होगा। सूरत समझ में आ रही है जी कि नहीं समझ में आई? मुस्तईर जमान देगा, गाड़ी हलाक हो चुकी है रहन के रखवाने के बाद, तो मुस्तईर मुईर को कितना जमान देता है, जितना देन वो उस रहन के जरिए अदा करता है, और पूरा देन अदा किया है तो पूरे देन का यहां पर जमान देगा। ये माना है वह जमीना मुस्तईरुहु, और जामिन होगा उसका मुस्तईर कदर दैनिन देन की उतनी मिकदार, औ फाहु मिन्हु जो उसने उस रहन के जरिए अदा की है, लल कीमता पूरी कीमत का जामिन नहीं होगा, क्योंकि पूरी कीमत तो हो सकता है रहन की कीमत ज्यादा हो, जैसे 15 लाख हो तो 15 लाख का जामिन नहीं होगा, बल्कि 10 लाख जो देन था उसी का जामिन होगा। औ बाज़ा दैन ही, मेरी किताब में है वल बाज, वल बाज ये किताबत की गलती है, ये वो नहीं है, वो नहीं है, औ है औ, और बाज पर अलिफ्लाम नहीं होना चाहिए भाई। औ बाज़ा दैन ही, तवज्जो है, औ बाज़ा दैन ही, इसका अतफ है पीछे जो आया था एक सतर पीछे, फकद आखाजा कुल्ला दैन ही, कुल्ला दैन ही पर अतफ है, फकद अखादा कुल्ला दैन ही, मुर्तहिन ने अपना पूरा देन ले लिया, अगर रहन की कीमत ज्यादा हो या देन के बराबर हो, और मुर्तहिन ने औ बाजा दैन ही, मुर्तहिन ने अपने कुछ देन को ले लिया, इन कानत अकल्ला अगर रहन की कीमत देन से कम हो, व बाकी दैन ही आला राहिन ही, और उसका बाकी देन वो जो है वो राहिन पर बाकी है। देखिए अब इसी की शरह करेंगे, मैंने तफसील बयान कर दी। आई इन वाफका, अगर मुस्तईर ने मुआफकत की यानी शर्त की मुखालिफत नहीं की, वह हलाकर रहनु माल मुर्तहिनी, और वो रहन हलाक हो गया मुर्तहिन के पास, फइनकानत कीमत हु आशरतन व दैन आशरतन, अगर उस रहन की कीमत भी 10 है और दैन भी 10 है, फकद अखजल मुर्तहिनु कुल्ला दैन, तो तहकीक मुर्तहिन ने ले लिया अपना सारा दैन, وَيَزْمَنُ الْمُسْتَعِيرُ الدَّيْنَ الَّذِي أَوْفَاهُ, और जामिन होगा मुस्तईर उस देन का जो उसने अदा किया है, वह हुआ आशरतुन और वो 10 है, तो जामिन होगा लिल मुईरी, किसके लिए, मुईर के लिए, व इन कानत कीमतुहु 15, और अगर उस रहन की कीमत तो 15 है, व दैन आशरतन और दैन जो है वो 10 है, तो देखो रहन ज्यादा हुआ, फकत अखजल मुर्तहिनु कुल्ला दैनी, तो तहकीक इस सूरत में भी मुर्तहिन ने सारा दैन ले लिया, फयज मनुल मुस्तईरु दैन अल्लदी औफाहु अल आशरता, तो इस सूरत में मुस्तईर जामिन होगा उस दैन का जो उसने अदा किया है यानी कि 10 का, वला यजमनुल कीमता, और कीमत यानी 15 का जामीन नहीं होगा, लिअन्नहु कद वाफका, इसलिए क्योंकि उसने तो मुआफकत की है मुईर की, फलैसा बिमुतअद्दिन, तो ये कोई तअद्दी और जुल्म और ज्यादती करने वाला नहीं, तो इस पर पूरा जमान नहीं आएगा, अगर ज्यादती करे फिर पूरी कीमत का जमान आता है, बात समझ में आ गई। व इन कानत इल कीमत आशरतन, और अगर उस रहन की कीमत 10 है, व दैन खमसता आशरा और दैन जो है वो 15 है, फकत अखजल मुर्तहिनु बाज़ा दैन, तो तहकीक मुर्तहिन ने अपना बाज़े दैन यानी कुछ दैन ले लिया, वह हुआ आशरतन और वो 10 है, गाड़ी रहन 10 है ना और दैन कितना है 15, तो रहन हलाक हुआ तो 10 वसूल कर लिए उसने और 5 अभी भी बाकी हैं। यह माना है फकद अखजल मुर्तहिनु बाज़ा दैनी वह हुआ आशरतुन, तो तहकीक मुर्तहिन ने अपने कुछ दैन को वसूल कर लिया और वो 10 है, व बाकी दैनी अला राहिनी, और बाकी का दैन जो है वो राहिन पर बाकी है, व यज़मनुल मुस्तईरु क़द्र मा औफ़ाहु मिन अद्दैनी वह हुवल आशरतु, ويزمن المستعير قدر ما اوفاه من الدين وهو العشرة اور ضامن ہوگا مستعیر اس مقدار کا جو اس نے ادا کی ہے دین میں سے وَهُوَ الْعَشَرَةُ اور وہ دس ہے بس ضابطہ یہ ہے کہ جتنی ادائیگی ہوئی ہے اس رہن کے ذریعے جبکہ اس نے شرطوں کی موافقت کی ہو تو اسی ادائیگی کا زمان اس پر آئے گا آگے دیکھئے وَلَا يَمْتَعِنُ الْمُرْتَحِنُ اِذَا قَزَ الْمُعِيرُ دَيْنَهُ وَفَقَّ رَحْنَهُ صورت مسئلہ یہ زید نے کسی اور سے عاریتن گاڑی لی اور آگے خالد کے پاس بطور رہن کے رکھوا دی دس لاکھ رہن لیا تھا اور گاڑی اس کے پاس رہن کے رکھوا دی اب اس معیر جس نے گاڑی دی تھی جس کی اپنی گاڑی ہے اس کو گاڑی کی ضرورت پڑ گئی اور اس نے زید سے پوچھا زید نے کہا بھائی وہ تو میں نے آپ سے رہن کے لیے ہی لی تھی اور وہ میں نے خالد کے پاس رہن رکھوائی ہوئی ہے چنانچہ معیر مرتہن کے پاس گیا اور اس نے مرتہن کا دین اس کو ادا کر دیا اور ادا کر کے اس سے گاڑی لے گیا تو کیا معیر مرتہن کا دین ادا کر کے گاڑی لے جا سکتا ہے اور کیا مرتہن کو اس کو روکنے کا اختیار ہے یا روکنے کا اختیار نہیں ہے کہتے ہیں ہاں بھائی وہ لے جا سکتا ہے اور مرتہن کو روکنے کا اختیار نہیں ہے کیونکہ مرتہن نے تو اس گاڑی کے ذریعے اپنا دین وصول کرنا ہے اور وہ دین اس کو پورا ادا کر کے گاڑی کو لے کر جانا چاہتا ہے لہذا دین وصول کرے اور گاڑی حوالے کر دے مرتہن انکار نہیں کر سکتا بات سمجھ میں آ گئی یہ معنی ہے ولا یمتنع المرتہن امتنع کا معنی ہے رکنا رکنا باز آنا ایک ہے منع منع کا معنی ہے دوسرے کو روکنا اور امتناع کا معنی ہے خود رکنا باز رہنا ولا یمتنع المرتہن اور مرتہن باز نہیں رہ سکتا مرتہن رک نہیں سکتا یعنی مرتہن انکار نہیں کر سکتا اذا قضى المعير دینہ جب معیر اس کا دین ادا کرے وفقر رہنہ اور رہن کو اس سے چھڑوائے تو مرتہن انکار نہیں کر سکتا اذ ہوا یسعفی تخلیص ملکی اس لیے کیونکہ مرتہن جو ہے وہ اپنی ملکیت کے چھڑانے میں کوشش کر رہا ہے وہ دین ادا کر کے کیا کرنا چاہتا ہے اپنی ملکیت چھڑانا چاہتا ہے یہ کوئی غیر کوئی تیسرا آدمی نہیں ہے یہ اسی رہن کا مالک ہے تو یہ دین ادا کر کے اپنی چیز چھڑانا چاہتا ہے لہذا مرتہن کو یہ حق نہیں ہے کہ وہ اس کو ایسا نہ کرنے دے اور انکار کر دے یہ معنی ہے اس ہوا یا صافی تخلیص ملکی ہی اس لیے کیونکہ وہ کوشش کر رہا ہے وہ معیر جو ہے اپنی ملکیت کو چھڑانے میں وَيَرْجِعُ عَلَى الرَّاحِنِ بِمَا أَدَّى پھر یہ جو معیر ہے یہ رجوع کرے گا راہن پر اس دین کے ساتھ جو اس نے ادا کیا یہ دین تو اصل میں کس نے لیا تھا مستعیر یعنی راہن نے لیا تھا اور ادا کس نے کر دیا معیر نے تو بعد میں معیر کس پر رجوع کرے گا مستعیر یعنی راہن پر رجوع کرے گا اور اس سے وہ دین وصول کرے گا کہتے ہیں لِأَنَّهُ غَيْرُ مُتَبَرِّعٍ اس لیے کیونکہ معیر متبرع نہیں ہے میں نے آپ کو کل ضابطہ بتلایا تھا کہ اگر کوئی شخص کسی کی جانب سے اس کا دین ادا کر دے خود اس نے نہیں کہا مدیون نے نہیں کہا اس نے خود کسی نے اپنی طرف سے دوسرے کا دین ادا کر دیا تو اس کو کہتے ہیں متبرع یعنی احسان کے طور پر کیا اپنی طرف سے یہ کام اس نے کیا ہے اور یاد رکھو متبرع جو ہے وہ بعد میں مدیون پر رجوع نہیں کر سکتا کہ میں نے تمہارا دین ادا کیا تھا لاؤ مجھے میرا دین دے دو جو میں نے ادائیگی کی تھی وہ دے دو سورہ سمجھ میں آ گئی اور اگر کسی شخص کو مجبوری میں کسی کا دین ادا کرنا پڑ جائے تو پھر اس صورت میں وہ مدیون پر بعد میں رجوع کر سکتا ہے اور یہاں پر بھی معیر نے مستعیر یعنی راہن کا دین ادا کیا ہے اور ویسے ہی ادا کیا یا مجبوری کی وجہ سے ادا کرنا پڑا اس کو مجبوری کی وجہ سے ادا کرنا پڑا کیونکہ اس کے بغیر اس کی گاڑی نہیں مل رہی تھی اس کو تو لہٰذا اب اس صورت میں یہ جو معیر ہے وہ دین ادا کرنے میں متبرع نہیں جب متبرع نہیں تو اس کے لیے جائز ہے کہ وہ بعد میں مدیون پر رجوع کر کے یعنی مستعیر اور راہن پر رجوع کر کے ان سے اپنا دین وصول کر سکتا ہے مسئلہ سمجھ میں آ گیا یہ معنی ہے وَيَرْجِعُ عَلَى الرَّاحِنِ بِمَا أَدَّى اور وہ معیر رجوع کرے گا راہن پر اس دین کے ساتھ جو اس نے ادا کیا ہے لِأَنَّهُ غَيْرُ مُتَبَرِّعٍ کیونکہ وہ معیر جو ہے وہ متبرع نہیں ہے اس کو مجبوری میں دین ادا کرنا پڑا کما ذکرنا جیسے کہ ہم نے ذکر کر دیا فلو هلك مع الراهن قبل رهنه او بعد فكه لا يزمن وان استخدمه او ركبه من قبل. صورت مسئلہ یہ کہ زید نے کسی سے گاڑی لی تھی اور وہ گاڑی اس نے خالد کے پاس بطور رہن کے رکھوا دی، ساری شرطوں کی موافقت کی، اس نے بھی اجازت دی تھی کہ خالد کے پاس رکھنا، یا اس نے کہا تھا جس کے پاس مرضی رہن رکھوا دو، اس نے خالد کے پاس رہن رکھوا دی. اب خالد سے اس نے دین لیا تھا، دین کی مدت ایک دو ماہ جو مقرر کی تھی وہ گزر گئی، اس نے دین ادا کیا اور اس سے گاڑی واپس لے آیا. توجہ ہے، مستعیر یعنی راہن جو ہے اس نے دین ادا کر دیا اور گاڑی واپس لے آیا. اب واپس لانے کے بعد اس کو کیا کرنا چاہیے تھا کہ وہ گاڑی معیر کو دے دے، پہنچا دے، لیکن اس نے گاڑی چند دن اپنے پاس رکھی اور چند دن اس کو استعمال کیا، پھر اس کا خیال آیا کہ نہیں بھائی مجھے گاڑی استعمال نہیں کرنی چاہیے، مجھے تو اس نے استعمال کے لیے نہیں دی تھی، صرف رہن رکھوانے کے لیے دی تھی. چنانچہ اس نے گاڑی کا استعمال ترک کر دیا، اور استعمال ترک کرنے کے بعد وہ گاڑی اس کے پاس ہلاک ہو گئی. توجہ ہے، تو اس صورت میں کیا اس پر زمان آئے گا؟ کہتے ہیں بھئی اس نے درمیان میں تعدی کی تھی، زیادتی کی تھی، اس کے لیے تو جائز نہیں تھا اس کو استعمال کرنا، لیکن اس نے استعمال، لیکن پھر اس نے اس زیادتی کو ختم کر دیا اور پھر موافقت کر لی معیر کی، یعنی اس کے مطابق پھر ویسے سنبھال لی واپس کرنے کے لیے، تو لہذا اس پر اب زمان نہیں آئے گا. ہاں اگر وہ استعمال کے دوران اور زیادتی کے دوران گاڑی ہلاک ہوتی تو پھر اس پر زمان آنا تھا. ضابطہ سمجھ میں آ گیا؟ تو حاصل مسئلہ یہ ہوا کہ راہن جب مرتہن سے وہ مستعار گاڑی جو رہن رکھوائی تھی وہ واپس لے آئے اور وہ گاڑی اس مستعیر کے پاس ہلاک ہو جائے، تو اس صورت میں اس پر زمان نہیں آئے گا. اگر درمیان میں اس نے کچھ تعدی کی بھی اور پھر تعدی ختم کر دی تو زمان کیا ہو جائے گا؟ تعدی ختم کرے گا تو زمان بھی ختم ہوگا اور زمان پھر بعد میں نہیں آئے گا. فلو ہلک مع الراہن، اگر وہ مستعار چیز جو ہے وہ ہلاک ہو گئی راہن کے پاس، قبل رہنی ہی، اس کے رہن رکھوانے سے پہلے ہی، ابھی رہن رکھوائی ہی نہیں تھی گاڑی، پہلے ہی گاڑی اس کے پاس ہلاک ہو گئی، جل گئی یا چوری ہو گئی، او بعد فک کی ہی، یا چھڑوانے کے بعد ہلاک ہوئی، رہن رکھوائی اور دین پھر ادا کر کے گاڑی واپس چھڑوا لی، اس کے بعد ہلاک ہوئی، لا یزمنو، تو وہ صورت میں ضامن نہیں ہوگا. وہ ان استخدمہ او رکبہ من قبل، اگرچہ اس نے اس سے خدمت لی ہو یا اس پر سواری کی ہو اس سے پہلے، درمیان میں کچھ مدت کے لیے اس نے تعدی کی تھی لیکن پھر وہ تعدی اس نے کیا کر دی تھی؟ ختم کر دی تھی، تو لہذا زمان نہیں. وَإِنْ اسْتَخْدَمَهُ، اگر اس نے اس سے کوئی خدمت لی ہو، یعنی کہ وہ جو مستعار تھا وہ غلام یا باندی تھی، اور رَكِبَهُ، یا اس پر سوار ہوا تھا، یعنی وہ کوئی سواری کا جانور تھا یا گاڑی وغیرہ تھی. لِأَنَّهُ أَمِينٌ، اس لیے کیونکہ مستعیر جو ہے وہ ایسا امین ہے، خالف، جس نے پہلے مخالفت کی، ثم عاد الى الوفاق، پھر وہ لوٹ آیا، الى الوفاق، موافقت کی طرف، موافقت کی، یعنی اس نے مخالفت چھوڑ دی. فلا یزمن، تو اس پر زمان نہیں آئے گا، خلافا لشافعی رحمہ اللہ، بخلاف امام شافعی رحمہ اللہ کے، وہ فرماتے ہیں نہیں اس پر اب کیا آئے گا؟ زمان آئے گا، اس نے مخالفت جب کر دی تو اب اس پر زمان آئے گا. ہم کہتے ہیں مخالفت جب ترک کر دی تو زمان بھی ختم ہو گیا. و جنایت الراہنی علی الرہنی مضمونت و جنایت المرتہنی علیہ تسقط من دینہ بقدرہا و جنایت الرہنی علیہما و علی مالہما حدر. بھئی اب جنایت کے مسائل آ گئے. میں نے آپ کو بتلایا تھا گزشتہ سبق کے اندر کہ جنایت تو ویسے جرم کو کہتے ہیں، جرم، گناہ، قصور جو ہے، اور لیکن اس کا استعمال جو ہے وہ کسی کی جان کے اندر کوئی نقصان ہو، نفس کے اندر جو نقصان پہنچایا جائے کسی کو، اس کو جنایت کہتے ہیں. مثلا ایک شخص نے دوسرے کا ہاتھ کاٹ دیا، یا اس کا ہاتھ، اس کی ہڈی کوئی توڑ دی، یا ایک شخص نے دوسرے کو قتل کر دیا، تو دیکھو یہ جانی یا اعضاء میں کوئی نقصان کسی کو پہنچانا یہ جنایت کہلاتا ہے. اب وہ مستعیر والا مسئلہ ختم ہو گیا. اب صورت مسئلہ یہ، یہاں تین صورتیں بنتی ہیں، تین صورتیں. अब एक शख्स है वो अपनी चीज किसी के पास रहन रखवाता है, और तो ये हुआ राहिन, और जिसके पास वो चीज रखवाई वो हुआ मुर्तहीन, और जो गुलाम या बांदी मसलन रखवाई है वो है रहन। रहन तो यहां पर तीन सूरतें बनती हैं, जिनायत या तो राहिन करेगा, या जिनायत मुर्तहीन करेगा, या जिनायत रहन करेगा, वो जो गुलाम या बांदी है। राहिन जिनायत करता है, मसलन उस गुलाम को कत्ल कर देता है, या उस गुलाम का हाथ या पैर काट देता है, तो याद रखिए इस सूरत में इस पर जमान आएगा, उस पर तवज्जो है। राहिन अगर रहन में जिनायत करे तो उस पर जमान आएगा। भाई कैसे कैसे जमान आएगा, कहते हैं भाई इसके जिनायत की वजह से रहन की कीमत में जितनी कमी आ गई है वो इससे कीमत लेकर उसको भी उस चीज के साथ रहन रख लिया जाएगा। मसलन इसने गुलाम का हाथ काट दिया, गुलाम पहले 1 लाख का था, अब हाथ कटने के बाद 50,000 का रह गया है, तो इस राहिन से 50,000 लेकर उस गुलाम के साथ रहन के तौर पर रख लिए जाएंगे। अब वो गुलाम भी रहन है और 50,000 रुपए भी उसके साथ रहन है। या अगर इसने गुलाम को कत्ल कर दिया है तो इस गुलाम की कीमत उससे ले ली जाएगी 1 लाख रुपया, और वो बतौर रहन के रख ली जाएगी। और अगर अगर मुर्तहिन जिनायत करता है उस गुलाम पर, मसलन मुर्तहिन उसका हाथ काट देता है या मुर्तहिन उसको कत्ल कर देता है, तो कहते हैं मुर्तहिन की वजह से रहन में जितनी कमी आएगी इतना ही उसका दैन भी साकित हो जाएगा, इतना ही उसका। इसने मसलन दैन भी था 1 लाख और गुलाम भी 1 लाख वाला है, इसने गुलाम का हाथ काट दिया, उसकी कीमत 50,000 कम हो गई, तो दैन में से भी उतने ही कम हो जाएंगे। और अगर इसने गुलाम को कत्ल कर दिया और गुलाम तो था 1 लाख का, और तो वो इसका दैन भी कितना है 1 लाख, वो दैन क्या हो जाएगा साकित हो जाएगा। सूरत समझ में आ गई। और याद रखना, ये याद रखना, ये जो जिनायतें मैं जिक्र कर रहा हूं वो जिनायत है जिसमें किसास नहीं आता। भाई बस जिनायतों में किसास आता है, एक आदमी दूसरे को जानबूझकर आलाय कत्ल से कत्ल कर दे, गोली मार दी उसको या तलवार से कत्ल कर दिया, तो फिर माल नहीं आता, फिर तो दूसरे को भी किसास में कत्ल किया जाएगा, तो फिर उस सूरत में यहां किसास आ जाएगा। भाई बात समझ में आ रही है, किसास वाली सूरत मैं जिक्र नहीं कर रहा, बल्कि जिनायत जो की है वो खतान की है, गलती से की है जिसमें किसास नहीं आता। मसलन एक आदमी ने दूसरे शिकार खेल रहा था, उसने गोली चलाई और वो गलती से पीछे वो गुलाम खड़ा था उसका, उसी को जाकर लग गई, तो ये क्या है कत्ले खता है, और इसमें दियत माल वगैरह आता है। क्या आता है इसमें माल आता है, तो उसकी बात हो रही है। बास सूरतों में अगर जानबूझकर हाथ काटा है तो फिर किसास आता है, जोड़ से काटा है तो जिसने हाथ काटा उसका भी हाथ काटा जाएगा भाई। और हां, हड्डी के अंदर किसास नहीं होता, क्योंकि किसास के अंदर मुसावात जरूरी है। मसलन एक शख्स ने दूसरे का हाथ जोड़ से काटा है तो उसका भी हाथ जोड़ से ही काट दिया जाएगा, बराबरी हो गई भाई। लेकिन एक शख्स ने दूसरे की हड्डी तोड़ी है तो हड्डी में बराबरी नहीं हो सकती, क्योंकि क्या मुमकिन है कि जो मुजरिम है उसकी भी हड्डी बिल्कुल उसी तरह तोड़ी जाए जैसे कि इसने दूसरे की तोड़ी थी? नहीं, हड्डी तो सख्त चीज है, आप उसको तोड़ेंगे तो वो तो उसी जगह से तो नहीं टूटेगी भाई। बात समझ में आ गई? तो हड्डी के अंदर मुसावात नहीं हो सकती, लिहाजा हड्डी के अंदर फिर किसास नहीं आता बल्कि उसमें माल आता है, माल। हां, दांत वाहिद हड्डी है जिसके अंदर किसास आता है। एक शख्स दूसरे का दांत तोड़ देता है जानबूझकर तो फिर उसका भी दांत, वो मुसावात मुमकिन है, उसका भी वही दांत तोड़ दिया जाएगा। सूरत समझ में आ गई? अच्छा, तो बहरहाल ये उन जिनायतों की बात हो रही है जिनमें माल आता है, यानी कत्ले खता वगैरह जिक्र होंगे। सूरत क्या जिक्र हो रही थी कि मुर्तहीन ने रहन पर कोई जिनायत की है तो इजाबता बतला दिया कि दैन में से उसी के बकदार साकित हो जाएगा। तीसरी सूरत भाई, रहन जो है वो जिनायत करता है, वो जो गुलाम या बांदी है, यहां फिर माली नुकसान भी आ जाएगा। रहन वो जो गुलाम था उसने अपने मालिक का हाथ गलती से काट दिया, या अपने मालिक की गाड़ी गलती से जला दी, और दूसरी सूरत, रहन जो गुलाम था उसने मुर्तहीन का को गलती से हाथ काट दिया या गलती से उसकी गाड़ी जला दी, तो चार सूरतें बन गईं। वो रहन, राहिन को جانی نقصان پہنچاتا ہے یا مالی، دو صورتیں، یا مرتہن کو جانی نقصان پہنچاتا ہے یا مالی، چار صورتیں ہو گئیں بھائی. تو یہ یاد رکھو، غلام چاہے راہن کو کوئی نقصان پہنچائے چاہے مرتہن کو کوئی نقصان پہنچائے، وہ رائیگاں ہے، وہ ضائع ہے، اس میں کسی پر ضمان نہیں آئے گا، اس میں کسی پر ضمان نہیں آئے گا. بھائی کیوں نہیں آئے گا؟ کہتے ہیں دیکھیے، راہن جو ہے وہ غلام ہے، وہ کس کا ہے؟ راہن کا. اور اس نے مثلا راہن کو ہی کوئی جانی یا مالی نقصان پہنچا دیا، توجہ ہے؟ تو غلام نے کیا کیا؟ راہن کو نقصان پہنچایا، کوئی جانی یا مالی نقصان پہنچایا، تو غلام پر ضمان آیا. وہ اس غلام سے وہ نقصان وصول کر کے کس کو دیا جائے گا؟ آقا کو. اور غلام پر جو ضمان آتا ہے وہ لیا بھی کس سے جاتا ہے؟ آقا پر. تو گویا آقا سے ضمان وصول کر کے آقا ہی کو دیا جائے گا، یہ تو کوئی بات ہی نہیں بنتی بھائی. بات سمجھ میں آ گئی؟ لہذا رہن جو ہے، اگر وہ راہن کو کوئی جانی یا مالی نقصان پہنچائے تو اس میں ضمان نہیں آتا. اسی طرح اگر وہ غلام یعنی وہ جو رہن ہے وہ مرتہن کو کوئی جانی یا مالی نقصان پہنچائے تو وہ بھی رائیگاں ہے، اس کا ضمان کسی پر نہیں آئے گا. بھائی کیوں نہیں آئے گا ضمان؟ کہتے ہیں اس لیے کیونکہ اگر اس پر آپ ضمان واجب کرتے ہیں، ضمان آ گیا غلام پر، جو یہ غلام جو ہے جنایت والا بن گیا. کیا بن گیا؟ یعنی اس پر ضمان آ گیا. کیا آ گیا؟ ضمان آ گیا. اور ہم نے جو مرتہن کے غلام حوالے کیا تھا وہ جنایت والا غلام تھا یا سالم غلام تھا؟ وہ سالم غلام تھا. تو اور مرتہن کے پاس جیسی چیز گئی ہے اس کو ویسی ہی واپس کرنا پڑتی ہے، تو اس کو بھی کیسا غلام واپس دینا پڑے گا؟ سالم غلام. معلوم ہوا غلام تو اس وقت جنایت والا ہے، اس کی جنایت کس کو ادا کرنا پڑے گی؟ مرتہن ہی کو ادا کرنا پڑے گی. کس کو؟ مرتہن ہی کو ادا کرنا پڑے گی، کیونکہ اس نے ہم سے غلام، اس نے زید سے غلام کیسا لیا تھا؟ سالم لیا تھا. اور واپس کیسا کرے گا؟ جنایت والا. تو جنایت تو عیب ہے، اس سے تو قیمت کم ہو جایا کرتی ہے، تو اس نے سالم غلام لیا تھا تو اس پر واجب بھی ہے کہ سالم غلام ہی واپس کرے. اور اس کی پھر یہی صورت ہے کہ اگر غلام پر جو جنایت واجب ہوئی، جو جنایت اس نے کی ہے، اس جنایت سے چھڑوانا بھی پھر کس کا کام ہوگا؟ مرتہن ہی کا کام ہوگا نا، کیونکہ اس نے سالم لیا تھا تو سالم واپس کرے گا، اور وہ تب ہی ہو سکتا ہے جب وہ جنایت سے چھڑوائے، اور جنایت سے چھڑوائے تو ضمان کس کو دینا پڑے گا؟ مرتہن کو. تو اگر آپ یہ کہیں کہ غلام نے مرتہن کو جانی یا مالی نقصان پہنچایا ہے تو اس کو ضمان دینا پڑے گا، اگر ضمان دینا پڑے گا تو اس ضمان سے چھڑوانا بھی، اس کی ادائیگی بھی کس کے ذمے ہو جائے گی؟ دینا کس کو ہے وہ ضمان لے کر؟ مرتہن کو. اور وصول بھی کس سے کرنا پڑے گا؟ مرتہن سے ہی. تو لہذا یہ بھی ٹھیک نہیں کہ ضمان بھی اسی شخص پر واجب ہو اور چھڑانا بھی اسی پر واجب ہو، یہ بھی بات نہیں بنتی. معلوم ہوا کہ وہ رہن غلام جو ہے، اگر مرتہن کو کوئی جانی یا مالی نقصان پہنچائے تو اس کا کوئی ضمان نہیں آئے گا. صورت سمجھ میں آ گئی؟ دیکھیے بھائی کتاب پر کہتے ہیں، وہ جنایت الراہنی علی الرہن مضمونۃن، اور راہن کی جنایت رہن پر، یعنی مالک جو ہے وہ رہن پر جنایت کرتا ہے، اس کو کوئی نقصان پہنچاتا ہے، مضمونۃن، وہ مضمون ہے. جتنے رہن کی قیمت میں کمی آئی وہ راہن سے لے کر رہن رکھ لی جائے گی. ترجمہ سمجھ بھی آ رہا ہے یا نہیں؟ یہ مانا وہ جنایت اور راہنی علی الرہنی مضمونۃن، اور راہن کی رہن پر جو جنایت ہے وہ مضمون ہے، وہ اس کا ضمان آئے گا. وہ جنایت المرتہنی علیہ تسقط من دینہ بقدرہا، اور مرتہن کی جنایت رہن پر وہ ساقط کر دیتی ہے اس کے دین میں سے اسی کے بقدر، یعنی جتنا نقصان ہوا ہے، جتنا رہن کی قیمت میں کمی آئی ہے. وہ جنایت الرہنی علیہما وعلی مالہما حدرن، اور رہن کی جو جنایت ہے علیہما ان دونوں پر، یعنی راہن اور مرتہن پر، وعلی مالہما اور ان کے مال پر، حدرن، وہ رائیگاں ہے، وہ ضائع ہے، اس میں کوئی ضمان نہیں آئے گا. ھذا عند ابی حنیفہ رحمہ اللہ، یہ امام اعظم ابو حنیفہ رحمہ اللہ کے نزدیک ہے. وقالا، اور صاحبین فرماتے ہیں، جنایت الرہن علی المرتہن معتبرتن، کہ رہن نے جو مرتہن کے خلاف جو جنایت کی ہے وہ معتبر ہے، اس کا اعتبار کیا جائے گا. لئنہا حصلت علی غیر مالکی ہی، اس لیے کیونکہ یہ جنایت حاصل ہوئی ہے غیر مالک پر. کس پر؟ بھائی غلام و رہن، اگر راہن کو کوئی جانی مالی نقصان پہنچاتا ہے وہ تو اپنے مالک کے خلاف جنایت کر رہا ہے، وہاں تو ٹھیک ہے ضمان نہیں آنا چاہیے، کیونکہ اس سے چھڑوانا بھی پھر کس کا کام ہوتا ہے؟ मालिक का, तो मालिक के लिए जमान वाजिब करें और छुड़वाना छुड़वाना भी मालिक ही के जिम्मे हो, यहां ये बात नहीं बनती भाई, बात समझ में आ गई। लेकिन यहां जो उसने मुर्तहिन को नुकसान पहुंचाया है, मुर्तहिन तो इसका मालिक नहीं है, मुर्तहिन तो इसका मालिक नहीं, और जब मुर्तहिन मालिक नहीं है तो गुलाम अपने मालिक के अलावा किसी और को जब कोई माली या जानी नुकसान पहुंचाता है तो उसका एतबार किया जाता है। तवज्जो है, तो यहां पर भी उसने मालिक को नुकसान पहुंचाया है, गैर मालिक को, गैर मालिक को, लिहाजा उसका एतबार किया जाएगा, उसका एतबार। इमाम साहब तो फरमाते हैं ना, वो भी रायगा, वो भी रब फरमाते नहीं, उसका एतबार किया जाएगा। देखिए सूरत तफसील बयान कर रहे, कहते हैं लिअन्नहा हसलत अला गैर मालिक ही, इसलिए क्योंकि वो जिनायत हासिल हुई है मालिक के अलावा के खिलाफ, यानी गैर मालिक के खिलाफ। वफिल एतबार फायदतुन, और उसका एतबार करने में फायदा भी है, फायदा भी है। वही दफ़ बिल जिनायत इलल मुर्तहिनी, याद रखो जब कोई गुलाम जिनायत करता है ना, जिनायत करता है तो उसके मालिक को दो चीजों में से एक का इख्तियार होता है, या तो वो जिनायत में उसी गुलाम को दे दे कि लो भाई इसने जिनायत की है, इसको ले जाओ, ये तुम्हारा हो गया, उनका माली नुकसान किया है ना, तो मालिक को इजाजत होती है, उसको इख्तियार होता है, वो चाहे तो उसी गुलाम को जिनायत में दे दे और चाहे तो फिदिया दे दे, उसका माल देकर उसको छुड़वा ले, जितनी जिनायत है की है वो अदायगी मालिक कर दे। तो गुलाम अगर जिनायत करे तो मालिक को दो चीजों में से एक का इख्तियार, किस चीज का, चाहे तो वही गुलाम दे दे और चाहे तो फिदिया देकर उसको छुड़ा ले। यहां पर भी कहते हैं फायदा है, फायदा है, किस तरह फायदा है, देखिए भाई तवज्जो से इधर सुन लो, ये गुलाम रहन था और हमने मुर्तहिन को कैसा गुलाम दिया था, सालिम, तो मुर्तहिन पर भी लाजिम है जब हमें वापस भी करे तो कैसा गुलाम वापस करे, सालिम गुलाम वापस करे। लिहाजा अगर इमाम साहब फरमाते हैं अगर ये गुलाम जो है मुर्तहिन को कोई जानी या माली नुकसान पहुंचाए तो मुर्तहिन के लिए इस गुलाम पर जमान वाजिब नहीं होगा, क्योंकि इस जमान से फिर छुड़वाना भी किसका काम होगा, मुर्तहिन का। तो गोया मुर्तहिन के लिए जमान वाजिब कर रहे हैं और मुर्तहिन पर ही उसको छुड़ाना भी है, तो एक ही शख्स के लिए जमान आए और उसी से वसूल किया जाए, इसका कोई माना नहीं बनता भाई। लिहाजा इस सूरत में यह रायगा है। साहिबैन फरमाते हैं कि नहीं, इसमें फायदा है, इस जिनायत का एतबार किया जाएगा। और उसकी सूरत यह है कि मसलन इस गुलाम ने मुर्तहिन को जानी या माली नुकसान पहुंचा दिया, जानी या माली नुकसान पहुंचा दिया, कहते हैं वो उसका एतबार किया जाएगा। और वो ये, वो इस तरह कि मसलन देखो गुलाम ने राहिन की जिनायत कर दी, उसको नुकसान पहुंचा दिया, और अब राहिन कहता है कि इसने मेरा नुकसान किया है, लिहाजा मुझे इसका जमान दिया जाए, जमान दिया जाए। फिर वो राहिन जो है, राहिन आपने पढ़ा अगर गुलाम जिनायत करे तो या तो मालिक पर उसको फिदिया देकर छुड़ाना होता है या गुलाम ही दे दिया जाता है। तो राहिन क्या कर सकता है, वो गुलाम ही मुर्तहिन को दे दे, गुलाम ही क्या करेगा, मुर्तहिन, और मुर्तहिन को वो गुलाम मिल जाएगा। हां देन भी साकित हो गया, देन भी क्या हो गया, साकित हो गया, क्योंकि हमने तवज्जो है, क्योंकि हमने कैसा गुलाम रखवाया था इसके पास, सालिम रखवाया था। अब हमें चाहिए भी कैसा, सालिम गुलाम चाहिए था, और सालिम गुलाम तो हमें वापस मिला ही नहीं, लिहाजा देन क्या हो गया, देन क्या हो गया, देखो साकित हो गया, तवज्जो है, देन साकित हो गया। और उसने कहा था मेरी इसने जिनायत किया, मुझे जिनायत मिलनी चाहिए, तो जिनायत में उसने क्या किया, राहिन ने उसको गुलाम ही दे दिया, तवज्जो है, तो राहिन को रहन वापस मिला, राहिन को रहन वापस नहीं मिला। और रहन पर कब्जा किस लिए होता है, वसूली वाला, तो गोया मुर्तहिन ने क्या किया, अपना कर्जा वसूल कर लिया, और कर्जे की वसूली की सूरत क्या बनी, उसको गुलाम मिल गया। अगरचे यहां उसका देन भी साकित हो गया, लेकिन फायदा तो हुआ ना, फायदा कि उसको गुलाम मिल गया, क्या मिल गया, क्योंकि बाज औकात जो है असल तो मकसूद मालियत थी, गुलाम को किस लिए रखा था, क्योंकि वो माल था, उसको बेचकर सामान पैसे वसूल करेंगे, लेकिन बाज औकात किसी चीज की सूरत भी मतलूब बन जाती है, मतलब हो सकता है वो अच्छा गुलाम हो, मुर्तहिन भी चाहता हो कि ये गुलाम मुझे मिल जाए, कीमती गुलाम है भाई, तो लिहाजा अब वो यहां क्या कर सकता है, जिनायत तलब कर सकता है और राहिन उस जिनायत में उस गुलाम को उसको दे सकता है, और इस सूरत में दैन तो साकित हो जाएगा क्योंकि गुलाम तो वापस नहीं किया इसने, इस जिनायत वाला गुलाम तो वो वापस लेने को तैयार नहीं था, छुड़ाना भी इसके जिम्मे था, तो वो इसको क्या करेगा, गुलाम दे देगा और इस तरह इसको गुलाम मिल गया, अगरचे दैन भी साकित हुआ लेकिन बहरहाल एक फायदा हो गया। तो इसमें दोनों इख्तियार हैं मुर्तहिन को, वो चाहे तो कहे मुझे मुझे जिनायत जो की है मिलना चाहिए जमान, और चाहे तो कहे मैं जिनायत को छोड़ देता हूं, माफ कर देता हूं। अगर वो जिनायत तलब नहीं करता तो वो गुलाम उसी तरह रहन रहेगा, और अगर वो जिनायत तलब करता है और तो राहिन उसको उसी गुलाम उसको वही गुलाम दे देता है, तो वो गुलाम का मालिक बन जाएगा और दैन भी क्या हो जाएगा, साकित हो जाएगा। सूरत समझ में आ गई। फिर देखें वकाला साहिबैन फरमाते हैं जिनायतुर रहनी अलल मुर्तहिनी मोतबरत, उन रहन की जिनायत मुर्तहिन पर मोतबर है, लिअन्नहा हसलत अला गैर मालिक ही, इसलिए क्योंकि जिनायत गैर मालिक पर हुई है, व फिल एतबार फाइदतुन, और इस जिनायत का एतबार करने में फायदा भी है, वही दफ़ बिल जिनायत इलल मुर्तहिनी, और वो इस रहन को हवाले करना है जिनायत की वजह से मुर्तहिन के, वो इस रहन को जिनायत की वजह से मुर्तहिन के हवाले करना है, फइनशा अर राहिनु वल मुर्तहिनु अबतलर रहना व दफा बिल जिनायत इलल मुर्तहिनी, बस अगर चाहे तो राहिन और मुर्तहिन दोनों बातिल कर दें रहन को, दोनों मिलकर रहन को बातिल कर दें, व दफा बिल जिनायत इलल मुर्तहिनी, और फिर वो राहिन जो है वो गुलाम हवाले कर दे जिनायत की वजह से मुर्तहिन के। सूरत समझ में आ गए। فَإِنْ قَالَ الْمُرْتَهِنُ لَا أَطْلُبُ الْجِنَايَةَ فَهُوَ الرَّهْنُنْ عَلَىٰ حَالِهِ, بس اگر مرتہین نے کہا کہ میں جنایت طلب نہیں کرتا تو وہ رہن اپنے حال پر ہے, یعنی وہ رہن ہی رہے گا, تو فائدہ سمجھ میں آیا بھائی کہ وہاں اس کو اس کا دین موصول ہو گیا, اور کس صورت میں موصول ہو گیا, غلام کی صورت میں, بات سمجھ میں آگئے۔ वलहू, और इमाम साहब की दलील यह है कि इमाम साहब क्या फरमाते थे कि रहन मुर्तहिन को कोई जानी या माली नुकसान पहुंचाए तो वह हदर है, रायगा है, उसका कोई जमान नहीं। उनकी अब दलील कहते हैं वलहू, इमाम साहब की दलील यह है कि अनल जिनायत हसलत फी जमान इल मुर्तहिनी, कि जिनायत जो है मुर्तहिन के जमान में हुई है, फाले ही तखलीसुहू, तो इस मुर्तहिन पर ही उसको रहन को छुड़वाना भी है, फला युफीद वजूब अज़मानी लहू मा वजूब तखलीस अलैही, तो कोई फायदा नहीं है कि उसी पर जमान को वाजिब किया जाए बावजूद इसके कि छुड़वाना भी इसी पर वाजिब है। मसला समझ में आया। फला युफीद वजूब अज़मानी लहू मा वजूब तखलीस अलैही, पस कोई फायदा नहीं देगा उस पर जमान को वाजिब करना साथ इसके के उस जमान से छुड़वाना भी इसी पर वाजिब है। वह मन रहना अब्दन यादिलु अल्फन बी अल्फिन मुअज्जलिन फसारत कीमतुहु मिअतन फकतलहु रजुलुन व गरिम मिअतन व हल अजलुहु कबज़ा मुर्तहिनुहु मिअत मिन हक्किही व सकत बाकीह। सूरत मसला ये कि एक शख्स ने दूसरे शख्स के पास अपना गुलाम बतौर रहन के रखवाया, और इस गुलाम की कीमत 1000 दिरहम थी, और जो दैन लिया है इसके बदले वो भी कितना है, 1000 दिरहम, और फिर ऐसा हुआ कि उस गुलामों के नर्ख गिरना शुरू हो गए, होते होते इस गुलाम की कीमत जो है वो 100 दिरहम रह गई, पहले 1000 का था अब कितना रह गया, 100 का रह गया। फिर इस गुलाम को किसी शख्स ने गलती से कत्ल कर दिया, जब गलती से कत्ल किया तो उस पर जमान आया, उसको गुलाम की कीमत देना पड़ी, और गुलाम तो 100 दिरहम का हो चुका था, तो उस शख्स ने जमान भी कितना दे दिया, 100 दिरहम अदा कर दिया, और वो जमान लेकर मुर्तहिन के पास रख दिया गया, और फिर वो दैन की अदायगी का वक्त आ गया, जो राहिन ने 1000 दिरहम लिए थे, तो अब दैन की अदायगी का वक्त आ गया, तो कहते हैं मुर्तहिन जो है वो उस 100 पर कब्जा कर लेगा अपने हक में से, गोया ये 100 दिरहम वसूल हो गए 1000 में से, और वसकता बाकी ही, और बाकी के दिरहाम, बाकी का दैन साकित हो गया। बाकी का दैन क्या हो गया? तवज्जो है, फिर सुनो। एक शख्स ने 1000 दिरहम के बदले एक ऐसा गुलाम रहन रखवाया जिसकी कीमत भी 1000 दिरहम थी, और फिर उस गुलाम की कीमत कम होते होते सिर्फ 100 दिरहम रह गई। उस वक्त फिर उसको किसी शख्स ने कत्ल कर दिया गलती से, और उस पर जमान आया, उसने वो 100 दिरहम अदा कर दिए। अब देन की अदायगी का वक्त आया तो वो मुर्तहिन उसी 100 दिरहम पर कब्जा कर लेगा अपने हक के तौर पर। तो 1000 में से कितने मौसूल हो गए? 100, और बाकी 900 साकित हो गए, बाकी 900 साकित हो गए। भाई क्या वजह है, क्या वजह है? क्या ये जो गुलाम की कीमत कम हुई, गुलाम की कीमत कम हुई, क्या इसका जमान आएगा मुर्तहीन पर या नहीं आएगा? गुलाम हमने रखवाया था कितने वाला? 1000 वाला, और कीमत कम होते होते 100 रह गई, तो ये जो 900 दिरहम उसकी कीमत में कमी आई, तो क्या ये जमान मुर्तहीन पर आएगा या नहीं? तो इसमें हमारा इमाम जुफर रहमतुल्लाह से इख्तिलाफ है। इमाम जुफर रहमतुल्लाह फरमाते हैं कि रहन की कीमत में कमी ये इसी तरह है जैसे उसकी जात में कमी आए, और उस जात में कमी आती है तो वहां दैन साकित होता है, तो कीमत में भी कमी की वजह से दैन साकित होगा। वो फरमाते हैं इसकी कीमत 1000 से 100 रह गई तो 900 नर्ख कम हुए, तो ये 900 दैन में से साकित हो जाएंगे। कहते हैं ये इसी तरह है जैसे किसी के पास कोई गुलाम रखवाया और उस गुलाम का किसी ने वहां हाथ काट दिया, गुलाम की जात में कमी आ गई। पहले 1 लाख का गुलाम था, अब कितने का रह गया? 50,000 का। तो देन में से भी कितनी कमी आ जाती है? 50,000 की कमी। रहन की ऐन यानी जात में कमी आने से जैसे देन साकित होता है, इसी तरह रहन के नर्ख में यानी उसकी कीमत में कमी से भी देन साकित होता है। हम कहते हैं नहीं, ये जो कीमत कम होती है इसके मुकाबले में इससे देन साकित नहीं होगा। फिर सवाल पैदा होता है कि अगर कीमत की कमी की वजह से, तवज्जो है, कीमत की कमी की वजह से देन साकित नहीं होता, तो फिर यहां आपने क्यों कहा कि वो जो 100 दिरहम है वो वसूल कर ले और बाकी 900 क्या हो गए? साकित हो गए। तवज्जो है, क्यों कहा? तो आपको बतलाएंगे कि भाई जब हमने इसको गुलाम दिया था, कितने वाला दिया था? 1000 वाला, और रहन पर कब्जा किस लिए होता है? वसूली वाला। तो गोया इसने अपना देन क्या कर लिया था? वसूल कर लिया था। बात समझ में आ गई? कहते हैं वह मन रहना अब्दन यादिलु अल्फन बी अल्फिन मुअज्जलिन, और जिसने रहन रखवाया अपना ऐसा गुलाम यादिलु अल्फन जो 1000 दिरहम के बराबर है यानी उसकी कीमत 1000 है, बी अल्फिन मुअज्जलिन 1000 मुअज्जल के बदले, मुअज्जल जिसकी कोई मुद्दत मुकर्रर हो कि फलां तारीख को मसन देन वापस मिलेगा, 1000 मुअज्जल दराहिम के बदले उसको रहन रखवा दिया, फसारत कीमतुहु मिआतन, तो उस गुलाम की कीमत 100 दिरहम हो गई, फकतलहु रजुलुन, तो उसको एक आदमी ने कत्ल कर दिया, वगरिमा मिआतन, और उसने जुर्माने के तौर पर 100 अदा कर दिए, वहल्ल अजलुहु, और उस देन की अदायगी का वक्त आ गया, तो कब्जा मुर्तहीनुहुल मिआता मिन हक्किही, मुर्तहीन कब्जा कर लेगा उस 100 पर अपने हक में से, वसकता बाकी ही, और बाकी देन साकित हो जाएगा। अच्छा, लिअन्ना नुकसान सारी ला यूजिबु सुकूत अद्दैन इंदना, बतलाना ये चाहते हैं इस मसले के जरिए कि भाई आप ये ना समझना कि इस गुलाम की कीमत कम हुई इसलिए देन साकित हुआ। नहीं नहीं, ये इसलिए क्योंकि उसने जब गुलाम पर कब्जा किया था उस वक्त गोया उसने अपना पूरा देन वसूल कर लिया था। लिअन्ना नुकसान सारी ला यूजिबु सुकूत अद्दैन इंदना, इसलिए क्योंकि सार कहते हैं किसी चीज के नर्ख, भाई नर्ख उसका भाव जो है यानी उसकी कीमत जो है बाजार में मार्केट रेट, लिअन्ना नुकसान सारी ला यूजिबु सुकूत अद्दैन इंदना, इसलिए क्योंकि नर्ख में जो कमी है वो हमारे नजदीक देन के ला युजिबू ऐ ला युस्बितू, वो साबित नहीं करती सुकूत दैन, दैन के साकित होने को, उसकी वजह से दैन साकित नहीं होता। इंदना हमारे नजदीक, खिलाफन ले जुफर रहिमहुल्ला, बखिलाफ इमाम जुफर रहिमहुल्ला के। यहां एक कीमती बात याद रखना, यहां इमाम जुफर भी यही फरमाते हैं कि उसी सौ पर कब्जा कर लेगा और बाकी दैन साकित। हमारे बाकी अइमा भी यही फरमाते हैं, उसी सौ पर कब्जा कर लेगा और बाकी दैन साकित। तो मसले में इख्तिलाफ नहीं है, इख्तिलाफ सिर्फ इसमें है कि नर्ख और कीमत में जो कमी आए तो दैन साकित होता है या दैन साकित नहीं होता। तो हमारे नजदीक नर्ख यानी कीमत में कमी आए तो दैन साकित नहीं होता, और इमाम जुफर फरमाते हैं कि साकित होता है। वो फरमाते हैं जो नर्ख में कमी आई इसलिए दैन साकित हुआ, जबकि हम कहते हैं कि ये बाकी दैन इसलिए साकित क्योंकि जब इसने कब्जा किया था तो गुलाम कितने का था, हजार का था, तो वो लिहाजा उसने गोया वसूल पूरे पैसे कर लिए। बात समझ में आ गई। फइजा काना दैन बाकी, भाई वो वक्त आ गया दैन की अदायगी का, वक्त आ गया। फइजा काना दैन बाकियन, पस जब दैन बाकी है, वह यदुल मुर्तहिनी यदुल इस्तीफाई, और मुर्तहिन का जो कब्जा होता है वो वसूली वाला कब्जा होता है। फयसीरु मुस्तौफियन लिलकुल्ली मिनल इब्तिदाई, तो मुर्तहिन हो गया वसूल करने वाला पूरे दैन को इब्तिदा से, जब उसने इब्तिदा में 1000 वाले गुलाम पर कब्जा किया था। तो अब आप ये ना कहें कि गुलाम की कीमत कम हुई उसकी वजह से दैन साकित हुआ, वो तो इमाम जुफर रहमतुल्लाह के नजदीक ऐसा है। हमारे नजदीक कीमत के कम ज्यादा होने से दैन पर कोई असर नहीं पड़ता, कीमत कम होगी तो दैन साकित नहीं होगा। और यहां पर जो हम कह रहे हैं कि वो सिर्फ 100 वसूल कर लेगा और बाकी दैन साकित है, वो कीमत के कम होने की वजह से नहीं है, बल्कि इस वजह से है कि इसने जब गुलाम पर कब्जा किया था कितने का था,
हजार
का, और वो गुलाम वापस आया
नहीं,
वो वापस आता, भाई याद रखो, अगर वो गुलाम 100 का हो जाता लेकिन वो वापस करता, इसी ने कत्ल नहीं किया, ये गुलाम 100 का हो गया, अब ये वापस कर रहा है, तो राहिन को 1000 ही देने पड़ने थे, दैन पूरा देना पड़ना था, क्योंकि रहन जब पूरा वापस आ रहा है तो दैन भी क्या करना पड़ेगा, पूरा देना पड़ेगा। देखा, मालूम हुआ नर्ख कम होने से दैन साकित नहीं होता, लेकिन यहां तो गुलाम कत्ल हो गया, जब कत्ल हो जाए रहन मुर्तहिन के पास, रहन हलाक हो जाए तो वो उस पर जमान आता है, और जमान आता है, लेकिन यहां जब इसने कब्जा किया था कितने गुलाम पर, कितने वाले पर कब्जा किया था, 1000, तो वो गुलाम दे देता, वो मरता ना तो वो 1000 ले लेता, चाहे कीमत उसकी 1 दिरहम रह जाती, लेकिन आप गुलाम देते और 1000 ले लेते, लेकिन वो गुलाम तो इसके पास हलाक हो गया, और वो गुलाम था भी कितने का जब इसने वसूल किया था, 1000 का था, तो गोया इसने 1000 पूरे वसूल कर लिए थे, और फिर ये गुलाम मारा गया तो ये गोया इसका दैन मारा गया, और जो 100 वसूल हुए, 100 किससे वसूल हुए, कातिल से, वो इस गुलाम का बदल था, वो क्या था, वो इस गुलाम का बदल था, तवज्जो है, वो जो 100 दिरहम मौसूल हुए कातिल से, वो इस गुलाम का बदल है, तो गुलाम गोया इसका हुआ, हलाक हो गया इसका हुआ, तो वो अब उसका बदल भी इसका हो गया, इसका हो गया, सूरत समझ। तो गोया दैन राहिन की तरफ छोड़ देंगे और गुलाम इसकी तरफ, और उस गुलाम का जो बदल 100 मिल गया वो भी इसके हो गए। वह इन बाहू भी अमरी ही, अब दूसरी सूरत भाई, गुलाम 1000 का था और 1000 दैन के बदले रखवाया और उस गुलाम की कीमत कम होते होते 100 दिरहम रह गई। अब इस गुलाम को मुर्तहिन ने राहिन की इजाजत से बेच दिया, राहिन ने कहा गुलाम को बेच दो, ये ना हो इसका रेट और भी कम होता चला जाए, तो चुनांचे मुर्तहिन ने गुलाम को बेचा और 100 दिरहम वसूल कर लिए, 100 दिरहम वसूल कर लिए। अब क्या अब बाकी दैन भी साकित हो गया, कहते नहीं, बाकी दैन साकित नहीं हुआ, क्योंकि हमने आपको जाप्ता बता दिया कि कीमत में कमी आ जाए तो उसकी वजह से दैन साकित नहीं होता, क्योंकि हो सकता है कीमत फिर बढ़ जाए, कम हुई है अब इस वक्त कम है, हो सकता है कल फिर बढ़ जाए, तो लिहाजा जब दैन बाकी है और राहिन ने उसको कहा था बेचने का, तो फिर अब वो जो 100,000 में से इसने गोया 100 वसूल कर लिए और बाकी 900 किससे ले लेगा, राहिन से ले लेगा। बात समझ में आ गई, यानी नर्ख और कीमत के कम होने से दैन साकित नहीं हुआ। دیکھیں بھائی وہ ان باہو بھی امری ہی اور اگر مرتہن نے اس رہن کو بیچ دیا بھی امری ہی راہن کے حکم سے وہ قبضہ سمن ہو اور اس نے اس کے سمن پر قبضہ کر لیا مرتہن نے رجع بما بقیا تو مرتہن رجوع کرے گا وہ جو باقی دین ہے اس کے ساتھ یعنی باقی کے 900 بھی لے لے گا راہن سے اے ان باہ المرتہن بھی امر راہن بل میتی اگر بیچ دیا مرتہن نے راہن کے حکم سے 100 کے بدلے میں بعد انصارت قیمت ہو میتن بعد اس کے کہ اس غلام اس راہن کی قیمت 100 ہو گئی تھی وقبضہ سمن ہو اور مرتہن نے اس کے سمن پر قبضہ کر لیا رجع بما بقیا تو مرتہن رجوع کرے گا وہ جو باقی کا دین ہے لأن دین لم یسقط بنقصان السعر اس لیے کیونکہ دین جو ہے وہ ساقط نہیں ہوتا قیمت میں کمی کی وجہ سے لأن نقصان السعر ليس هلاكا لاحتمال العود على ما كان اس لیے کیونکہ قیمت میں جو کمی ہے وہ ہلاک نہیں ہے وہ ہلاکت نہیں ہے اس لیے کیونکہ یہ بھی احتمال ہے کہ وہ پھر لوٹ آئے اسی پر جیسے وہ تھی وَإِذَا كَانَ الدَّيْنُ بَاقِيًا اور جس وقت دین باقی ہے وَقَدْ أَمَرَ الرَّاهِنُ أَن يَبِيعَهُ بِمِئَةٍ اور تحقیق راہن نے اس کو حکم دیا ہے کہ وہ بیچ دے اس غلام کو 100 کے بدلے تو يَكُونُ الْبَاقِي فِي ذِمَّتِهِ تو باقی اب راہن کے ذمے میں ہے وہ اس مرتہن کو ادا کرے گا وَإِن قَتَلَهُ عَبْدٌ يَعْدِلُ مِئَةً فَدُفِعَ بِهِ فَكَّ بِكُلِّ دَيْنِهِ صورت مسئلہ یہ کہ ایک شخص نے دوسرے شخص سے 1000 درہم دین لیا اور اس دین کے بدلے اس کے پاس 1000 درہم والا غلام رہن رکھوایا تو یہ جو 1000 درہم والا غلام جو مرتہن کے پاس تھا اس کو کسی دوسرے غلام نے قتل کر دیا اور اس غلام کی قیمت 100 درہم تھی تو 100 درہم والے غلام نے اس 1000 درہم والے غلام کو قتل کر دیا اور پھر آپ جانتے ہیں کہ جب غلام کوئی جنایت کرے تو مالک کو اختیار ہوتا ہے کہ یا تو وہ جو نقصان ہوا ہے وہ نقصان پورا کرے یا وہ غلام ہی دے دے اب اس کے مالک جو قاتل غلام ہے اس کو کہا گیا کہ بھئی یہ ضمان دو تو اگر وہ جو نقصان ہوا ہے تو اس کو پورے 1000 درہم دینا پڑتے ہیں اور اگر وہ چاہے تو غلام ہی دے دے اور غلام تو صرف 100 والا ہے تو اس نے کیا کہا یہ غلام ہی تم رکھ لو میں 1000 درہم نہیں دے سکتا یہ 100 والا غلام بس یہی تم رکھو تو چنانچہ مرتہن نے وہ 100 درہم والا غلام لے کر رکھ دیا اپنے پاس اب دین کی ادائیگی کا وقت آیا تو اب یہ 100 درہم والا غلام ہے تو اب کیا کریں گے کیا وہ اس 1000 پورا دین دے کر اس 100 والے غلام کو چھڑوائے گا تو شیخین رحمہم اللہ فرماتے ہیں کہ ہاں کہ یہ غلام جو ہے بے شک 100 والا ہے لیکن یہ اس پہلے غلام کا بدل ہے یہ وہ بھی غلام تھا گوشت اور خون سے بنا ہوا انسان تھا یہ بھی غلام ہے گوشت اور خون سے بنا ہوا انسان تو گویا اس نے غلام رہن رکھوایا تھا اور غلام ہی اس کو واپس کر رہا ہے تو یہ بعین ہی اس غلام کا بدل ہے یوں سمجھیں گے غلام میں کوئی تبدیلی آئی ہی نہیں وہ بھی غلام تھا یہ بھی غلام ہے لہذا یہ غلام دے گا اور پورا دین اس کو ادا کرنا پڑے گا تو لہذا راہن پر لازم ہے کہ وہ پورا 1000 دین ادا کرے اور یہ 100 والا غلام لے لے جبکہ امام محمد رحمہ اللہ فرماتے ہیں کہ غلام جو رکھوایا تھا وہ 1000 کا تھا اور یہ جو واپس کیا جا رہا ہے یہ 100 کا ہے غلام میں تبدیلی آ چکی ہے لہذا اب راہن کو اختیار ہے وہ چاہے تو اس 100 والا غلام لے لے اور 1000 درہم دے دے اس کا دین ادا کر دے اور چاہے تو مرتہن سے کہے کہ وہ غلام تم رکھو اور یہ دین میں رکھوں گا یوں سمجھو تم نے اس غلام کے ذریعے اپنا دین وصول کر لیا جبکہ امام زفر رحمہ اللہ فرماتے ہیں کہ یہ جو غلام ہے اس کی ذات میں کمی آ گئی تھا تو رہن لیکن اس کی ذات میں کمی آ گئی یہ اس کا بدل ہے اور بدل کم ہے لہذا اتنا ہی دین ساقط ہو گیا تو اب یہ غلام صرف 100 درہم دے کر راہن لے لے گا اور باقی دین ساقط ہو گیا اس کی ذات میں کیا آ گئی کمی آ گئی رکھوایا تھا 1000 والا اور واپس کتنے والا مل رہا ہے 100 والا مل رہا ہے تو باقی 100 ہی درہم دے اور اس غلام کو چھڑوا لے اور 900 درہم جو ہیں وہ دین میں سے ساقط ہو گئے کیونکہ وہ رہن میں سے بھی ساقط ہو چکے ہیں تو کہتے ہیں وَإِن قَتَلَهُ عَبْدٌ يَعْدِلُ مِئَةً, اور اگر اس ہزار والے غلام کو قتل کر دیا عَبْدٌ ایسے غلام نے, يَعْدِلُ مِئَةً جو برابر ہے سو کے, یعنی اس کی قیمت سو درہم ہے, فَدُفِعَ بِهِ پھر اسی قاتل غلام کو حوالے کر دیا گیا, بِهِ اس عبد مقتول کے بدلے, اس قاتل غلام کو حوالے کر دیا گیا مرتہین کے, بِهِ اَي بِالْعَبْدِ الْمَقْتُولِ اس عبد مقتول کے بدلے, فَقَ بِكُلِّ دَيْنِهِ تو اس غلام کو چھڑوائے گا راہین پورے دین کے بدلے, سو والا غلام لے گا اور ہزار درہم دے گا. هَذَا عِنْدَ أَبِي حَنِيفَةَ وَأَبِي يُوسُفَ رَحِمَهُمَ اللَّهِ یہ شیخین رحمہم اللہ کے نزدیک ہے, وَعِنْدَ مُحَمَّدٍ رَحِمَهُ اللَّهُ هُوَ بِالْخِيَارِ امام محمد رحمہ اللہ کے نزدیک اس راہین کو اختیار ہے, ان شاء فَقَّهُ اگر چاہے تو اس کو چھڑوا دے, یعنی ہزار درہم دے دے اور سو والا غلام لے لے, وَإِنْ شَاءَ سَلَّمَ الْعَبْدَ الْمَدْفُوعَ إِلَى الْمُرْتَهِنِ بِمَالِهِ اور اگر چاہے تو اس غلام اسی غلام کو سپرد کر دے, کون سا غلام, المدفوع الى المرتہنی جس کو مرتہن کے حوالے کیا گیا تھا, اس غلام کو سپرد کر دے, بمالی ہی اس کے مال یعنی دین کے بدلے میں. سورت سمجھ بھی آ رہی ہے کہ نہیں جی؟ نہیں سمجھ میں آ رہی, دیکھا نا بھائی, امام محمد رحم اللہ فرماتے ہیں کہ یہ راہین کو اختیار ہے, چاہے تو پورا دین دے اور یہ سو والا غلام لے لے, اور چاہے تو کہے کہ بھائی وہ جو مال تھا تمہارا وہ مال میرا ہو گیا اور اس کے بدلے یہ غلام تمہارا ہو گیا اے مرتہین. بات سمجھ میں آ گئی؟ تو مرتہین کو دے دے, یہ مانا ہے کہ امام محمد رحمہ اللہ کے نزدیک اس راہین کو اختیار ہے, ان شاء افق کا ہو اگر چاہے تو اس سو والے غلام کو چھڑوا لے ہزار کے بدلے, وہ ہزار دے دے, وہ ان شاء سلم العبد المدفوع الى المرتہینی اور چاہے تو سپرد کر دے وہ غلام المدفوع الى المرتہینی جو حوالے کیا گیا تھا مرتہین کے, یعنی وہ جو قاتل غلام ہے وہ سپرد کر دے مرتہین کے, بھی مال ہی اس کے مال کے بدلے کے, غلام تم رکھو اور وہ دین میں رکھتا ہوں, وہ دین میرا ہو گیا اور یہ غلام تمہارا ہو گیا. وعند زفر رحمہ اللہ یسیر رہنا بمئات اور امام زفر رحمہ اللہ کے نزدیک یہ غلام جو ہے یہ رہن ہوگا سو کے بدلے, یہ جو غلام قاتل ہے اس کی قیمت کتنی ہے سو, تو یہ سو ہی کے بدلے رہن ہوگا. لِأَنَّهُ بَقِيَ الْخَلَفُ بِقَدْرِ الْعُشْرِ فَيَبْقَ الدَّيْنُ بِقَدْرِهِ خلف کہتے ہیں بدل کو, بدل جی. یہ جو قاتل غلام ہے یہ اس مقتول غلام کا بدل ہے, اور یہ بدل کتنا ہے, اس کا دسواں حصہ ہے, کتنا ہے, دسواں حصہ ہے, تو دین میں سے بھی دسواں حصہ ہی کے بدلے یہ رہن ہوگا, باقی دین کیا ہو گیا, ساقط ہو گیا. لِأَنَّهُ بَقِيَ الْخَلَفُ بِقَدْرِ الْعُشْرِ اس لیے کیونکہ یہ جو بدل باقی ہے یہ دسویں حصے کے برابر ہے, فَيَبْقَ الدَّيْنُ بِقَدْرِهِ تو دین بھی اسی کے بقدر باقی رہے گا, یعنی صرف دسواں حصہ, ہزار میں سے نو حصے ساقط ہو گئے, ایک حصہ یعنی سو درہم رہ گئے. قُلْنَا اب جواب دیں گے امام زفر کو بھی اور امام محمد کو بھی, قلنا لزفر رحمہ اللہ ہم امام زفر رحمہ اللہ کو کہتے ہیں, ان کو جواب دیتے ہیں کہ ان العبد الثانی قائم مقام الاول کہ یہ دوسرا غلام پہلے غلام کے قائم مقام ہے, فصار کما کان الاول قائما تو یہ ایسے ہی ہو گیا جیسے کہ پہلا غلام ہی قائم ہے موجود ہے, وتراجع بسعره تراجع کا معنی ہے پیچھے ہٹنا, پیچھے ہٹنا تو یہاں مراد ہے قیمت میں کمی ہونا, قیمت میں ہم کہتے ہیں یوں سمجھیں گے یہ وہی غلام ہے, وہ تراجع بسعره اور اس میں کمی آ گئی اس کی قیمت کی وجہ سے, یہ یوں ہی سمجھو اگر وہی غلام ہوتا تو اس کے نرخ میں اگر کمی آ جاتی اس کے تو ہمارے نزدیک تو دین ساقط نہیں ہونا تھا نا, تو یہ یہاں بھی یوں ہی سمجھو, یوں سمجھو یہ وہ پہلا ہی غلام ہے لیکن اس کے نرخ میں کیا آ گئی ہے, کمی آ گئی ہے, یہ معنی ہے. فصار کما کان الاول قائما تو یہ ایسے ہی ہو گیا جیسے وہ پہلا غلام قائم ہے یعنی موجود ہے, وتراجع اور اس میں کمی آ گئی, بسعره اس کی قیمت کی وجہ سے. ثم لمحمد رحمہ اللہ امام محمد رحمہ اللہ نے کیا فرمایا تھا کہ راہین کو اختیار ہے, چاہے تو پورا دین دے اور یعنی ہزار درہم دے اور سو والا غلام چھڑا لے، اور چاہے تو اس کو کہے مرتہن کو کہے غلام تم رکھو اور جو تمہارا مال ہزار دین ہے وہ میں رکھ لیتا ہوں. ثم لمحمد رحم اللہ، پھر امام محمد رحم اللہ سے ہم کہتے ہیں کہ ان المرہون تغیر فی زمان المرتہنی. ہاں نہیں، پہلے دلیل ہے، امام محمد کی دلیل آئے گی پھر ہم جواب دیں گے. ثم لمحمد رحم اللہ، پھر امام محمد رحم اللہ کی دلیل یہ ہے کہ ان المرہون تغیر فی زمان المرتہنی، کہ وہ مرہون چیز بدل گئی ہے مرتہن کے زمان میں، وہ غلام بدل گیا ہے. فیخیر الراہن، تو راہن کو اختیار دیا جائے گا. کل مبیعی اذا قتل قبل القبض، جیسے کہ وہ کہ مبیعہ ہے جب اس کو قتل کر دیا جائے قبضے سے پہلے. امام محمد رحمہ اللہ فرماتے ہیں یہاں راہن کو اختیار ہوگا دو چیزوں میں سے ایک کا. کہتے ہیں یہ اسی طرح ہے جیسے کوئی شخص کسی دوسرے سے غلام خریدے، مثلا ہزار کا غلام خریدا میں نے آپ سے، ہمارے درمیان ایجاب و قبول ہو گیا، میں نے ابھی غلام پر قبضہ نہیں کیا تھا، غلام ابھی بائے کے پاس ہی تھا کہ اس غلام کو کس نے قتل کر دیا. توجہ ہے، اس غلام کو کس نے قتل کر دیا، مبیع غلام کو کسی دوسرے غلام نے قتل کر دیا غلطی سے. اور آپ نے پڑھا ہے کہ جب ایک غلام سے جنایت ہو جائے تو بدلے میں وہی غلام دیا جاتا ہے، تو لہذا اس کے مالک نے وہ جو قاتل غلام تھا وہ بائے کو دے دیا، تو مبیع تو ہلاک ہو چکا، اس کی جگہ دوسرا غلام آ گیا. تو اب اس صورت میں یاد رکھیے مشتری کو اختیار ہے، مشتری چاہے تو بیع کو فسخ کر دے اور چاہے تو اسی غلام کو لے لے. صورت سمجھ میں آ گئی، یعنی اس پر اب لازم نہیں ہے، لازم نہیں ہے، اس کو دو چیزوں میں سے ایک کا اختیار دے دیا جاتا ہے. تو جیسے وہاں پر مبیعے کے اندر تبدیلی آ گئی تھی، بیع ہوئی تھی ایک غلام کی اور اب اس کی جگہ دوسرا غلام آ گیا، تو وہاں مشتری کو اختیار ملتا تھا، چاہے بے فسخ کرے چاہے اس دوسرے غلام پر قبضہ کر لے، اس کو لے لے. تو یہاں پر بھی راہن نے جو رہن رکھوایا تھا اس میں تبدیلی آ گئی ہے، تو راہن کو اختیار ہوگا، چاہے اس غلام کو لے لے اور پورا دین دے دے، اور چاہے تو کیا کرے، دین اس کو کہے کہ غلام تم رکھو اور دین میں رکھ لیتا ہوں. بات سمجھ میں آ گئی. کہتے ہیں کل مبیع اذا قتل قبل القبض، جیسے کہ وہ مبیع جب اس کو قتل کر دیا جائے قبضے سے پہلے، تو وہاں جیسے مشتری کو خیار ہوتا ہے یہاں راہن کو بھی خیار ہوگا. ولہما، اور شیخین رحمہما اللہ کی دلیل یہ ہے کہ ان التغیر لم یظہر فی حق العبد لقیام الثانی مقامہ، کہ تبدیلی جو ہے وہ ظاہر نہیں ہوئی غلام کے حق میں، اس لیے کیونکہ دوسرا جو ہے وہ قائم مقام ہے پہلے کے. لقیام الثانی مقامہ، اس لیے کیونکہ دوسرا قائم مقام ہے پہلے کے. شیخین رحمہم اللہ فرماتے ہیں کہ غلام کے اعتبار سے کوئی تبدیلی نہیں آئی، جو رہن رکھوایا تھا وہ بھی تھا غلام، اور جو اب واپس مل رہا ہے وہ بھی ہے غلام، وہ بھی غلام تھا، گوشت اور خون سے بنا ہوا انسان تھا، یہ بھی گوشت اور خون سے بنا ہوا انسان ہے. تو یوں ہی سمجھیں گے کہ اس کے نرخ میں صرف کمی آ گئی ہے، کوئی تبدیلی نہیں آئی، لہذا اختیار نہیں ملے گا. اور امام محمد رحمہ اللہ کو جواب بھی اور بھی جواب دیتے ہیں کہ آپ نے اس کو قیاس کیا ہے کس پر، اس مشتری پر جس کے مبیعے میں تبدیلی آ جائے. ہم کہتے ہیں وہاں پر تو فسخ کا شریعت نے اختیار دیا ہے، کس کو، وہاں تو فسخ وہ کر سکتا ہے، یہاں تو رہن ہے اور اس کے بدلے دین ہے، یہاں تو فسخ والی کوئی صورت نہیں بنتی. بھائی بات سمجھ میں آ گئی. آگے دیکھیے بھائی، فَإِن جَنَ الرَّهْنُ خَطَأً فَدَاهُ مُرْتَهِنُهُ وَلَمْ يَرْجِعَ عَلَى الرَّاهِنِ. صورت مسئلہ یہ، رہن جو غلام رکھوایا تھا کس کے پاس، مرتہن کے پاس، اس غلام نے جنایت کر لی، غلطی سے کسی کا ہاتھ کاٹ دیا یا قتل کر دیا. اب یاد رکھیے اس کا فدیہ مرتہن دے گا، مرتہن اس کو چھڑوائے گا، کیونکہ ہم نے مرتہن کو سالم غلام دیا تھا، تو اب ہمیں بھی وہ کیسا غلام واپس کرے، سالم غلام واپس کرے، خود اپنی طرف سے اس جنایت کو بھر دے. کہتے ہیں فَإِن جَنَ الرَّهْنُ خَطَأً، پس اگر اس رہن غلام نے جنایت کر دی، خطأً کوئی غلطی سے کوئی جنایت کر دی، فَدَاهُ مُرْتَهِنُهُ، تو اس کا فدیہ دے گا مرتہن بھائی، یعنی فدیہ دے کر اس کو چھڑائے گا مرتہن بھائی. وَلَمْ يَرْجِعْ عَلَى الرَّاهِنِ، اور وہ رجوع نہیں کرے گا راہن پر، وہ رجوع راہن پر نہیں کرے گا. لأن الجنایت حصلت فی زمان المرتہینی, اس لیے کیونکہ یہ جنایت جو ہے مرتہین کے زمان میں حاصل ہوئی ہے. یہ رہن کس کے زمان میں تھا؟ مرتہین کے زمان میں, تو لہذا اس کو مرتہین پر ہی اس کا زمان بھی آئے گا. ولا یملک الدفع, بھائی دیکھو غلام جب کوئی جنایت کرتا ہے, غلام جب کوئی تو اس میں مالک کو کتنے اختیار ہوتے ہیں؟
دو اختیار.
کیا کیا؟ یا تو وہ جنایت ادا کر دے, مال ادا کر دے, یا اس غلام کو ہی بدلے میں دے دے. کہتے ہیں یہاں مرتہین مال دے کر جو ہے فدیہ دے گا, غلام نہیں دے سکتا. بھائی غلام کیوں نہیں دے سکتا؟ کہتے ہیں اس لیے کیونکہ وہ غلام کا مالک نہیں ہے. بھائی غلام کا مالک تو راہن ہے. بھائی یہ مانا ہے ولا یملک الدفع, اور یہ غلام حوالے کرنے کا مالک نہیں. یہ مرتہین جو ہے غلام حوالے کرنے کا مالک نہیں. لئن المرتہین غیر مالکن, اس لیے کیونکہ مرتہین غیر مالک ہے, مالک نہیں ہے, مالک کے علاوہ ہے. فإن ابا, اگر مرتہین انکار کر دیتا ہے کہ میں تو یہ جنایت نہیں بھروں گا, میں تو یہ مال نہیں دوں گا, بھائی تو کہتے ہیں فَإِنْ أَبَى, اگر مرتہین انکار کر دے, دَفَعَهُ الرَّاهِنُ, تو راہن جو ہے وہ غلام دے دے گا, کیونکہ راہن تو مالک ہے نا. دَفَعَهُ الرَّاهِنُ, تو راہن وہ رہن غلام جو ہے وہی حوالے کر دے گا اس جنایت والے کے. او فَدَاهُ, یا اس کو اس کا فدیہ دے دے گا, اس کو فدیہ دے کر چھڑا لے گا. وَسَقَطَ الدَّيْنُ, اور دین ساقط ہو جائے گا, دین ساقط ہو جائے گا. خود شرح کر رہے ہیں, اے ان ابل مرتہین, اگر مرتہین نے انکار کر دیا, این یف دیا ہو کہ وہ اس کا فدیہ ادا کرے, اس سے انکار کر دیا, تو قیل للراہنی, تو راہن سے کہا جائے گا, ادفع العبد او افدی عنہ, کہ یا تو غلام دے دے, او افدی عنہ, یا اس کی طرف سے
فدیہ دے دے,
یا اس کی طرف سے فدیہ دے دے. وہ این فعل, اور وہ جو کچھ بھی کر لے, راہن جو بھی کر لے, چاہے غلام دے دے چاہے فدیہ دے دے, ان دو کاموں میں سے جو بھی وہ کر لے, سقط الدین, دین ساقط ہو جائے گا. وعلم ان الدین انما يسقط بتمامه اذا كان الدین اقل من قیمت الرہن او مساویا, کہتے ہیں جان لے کے دین جو ہے وہ ساقط ہوگا, بتمامه پورا کا پورا, اذا كان الدین اقل من قیمت الرہن او مساویا, جب دین جو ہے وہ رہن کی قیمت سے کم ہو, او مساویا, یا اس کے برابر ہو. اما اذا كان اکثر, اور اگر دین جو ہے وہ زیادہ ہے رہن کی قیمت سے, تو یسقط من الدین مقدار قیمت العبد ولا یسقط الباقی, تو دین میں سے غلام کی قیمت کی مقدار تو ساقط ہو جائے گی, ولا یسقط الباقی, اور باقی ساقط نہیں ہوگا. لیکن لم یذکر فی المتن ھذا, لیکن متن میں مصنف نے یہ ذکر نہیں فرمایا, تینوں صورتیں ذکر نہیں کی کہ دین برابر ہوگا یا کم ہوگا یا زیادہ ہوگا. کہتے ہیں لأن الظاہر, اس لیے کیونکہ ظاہر یہی ہے کہ ان لا یکون الدین اکثر من قیمت الرہن, کہ دین جو ہے وہ رہن کی قیمت سے زیادہ نہیں ہوگا, ظاہر یہی ہے. بات سمجھ؟ بھائی جب بھی کوئی شخص اپنے پاس رہن رکھتا ہے تو وہ دین سے زیادہ والی چیز مانگتا ہے. مثلا میں نے آپ سے 10 لاکھ روپے میں نے آپ سے دین لیا ہے, تو آپ چاہیں گے کہ میرے پاس کم از کم 10 لاکھ والی یا 10 لاکھ سے زیادہ والی گاڑی یہ رکھوائے. 5 لاکھ والی گاڑی پر آپ راضی نہیں ہوں گے بھائی. تو رہن جو ہے وہ عموماً دین کے برابر یا دین سے زیادہ ہی ہوتا ہے, کم نہیں ہوتا. اسی لیے مصنف نے باقی بات چیزوں کی تفصیل یہاں بیان نہیں کی بھائی. یہ مانا ہے لأن ظاہرا, کیونکہ ظاہر یہی ہے کہ لا یکون الدین اکثر من قیمت الرہن, کہ دین جو ہے وہ رہن کی قیمت سے زیادہ نہیں ہوگا. وَإِن مَاتَ الرَّاهِنُ بَاعَ وَصِيُّهُ رَهْنَهُ وَقَضَى دَيْنَهُ. صورت مسئلہ یہ بھائی, اب الگ مسئلہ ذکر کرنے لگے ہیں کہ راہن اگر مر گیا, راہن مر گیا تو, اور راہن نے کسی کو وصیت کر دی, اس کو اپنے کاموں کا نگران بنا دیا, ذمہ دار بنا دیا کہ میرے مرنے کے بعد میرے یہ کام سارے سر انجام دے دینا, اور میں نے فلاں کے پاس رہن رکھوایا ہے وہ رہن بھی کیا کر دینا, بیچ دینا ہے. تو بہرحال جو بھی اس نے نگران مقرر کیا ہے اپنے کاموں کا, اس کو کہتے ہیں وصی. وصی تو راہن کے مرنے کے بعد وصی جو ہے اس کا, وہ اس رہن کو مرتہین کی اجازت سے بیچے گا اور مرتہین کو دین ادا کر دے گا. وَإِن مَاتَ الرَّاهِنُ بَاعَ وَصِيُّهُ رَهْنَهُ اگر راہن مر گیا تو اس کا وصی جو ہے راہن کا وصی جو ہے وہ بیچے گا رہن کو وَقَضَى دَيْنَهُ اور اس کا دین ادا کرے گا هَذِهِ مَسْأَلَةٌ مُبْتَدَأَةٌ لَا تَعَلُّقَ لَهَا بِمَسْأَلَةِ الْجِنَايَةِ یہ الگ مسئلہ ہے نیا مسئلہ اس کا مسئلہ جنایت سے کوئی تعلق نہیں ہے اِذَا مَاتَ الرَّاهِنُ یعنی جب راہن مر گیا فَوَصِيُّهُ يَبِعُ الرَّهْنَ بِإِذْنِ الْمُرْتَهِنِ تو اس کا جو وصی ہے وہ رہن کو بیچے گا مرتہن کی اجازت سے وَيَقْضِي دَيْنَهُ اور اس کا دین ادا کرے گا كما اذا كان الراهن حيا فله البيع باذن المرتهن كذا ها هنا کہتے ہیں جیسے کہ راہن جب وہ زندہ تھا تو اس کے لیے بیچنا جائز تھا مرتہن کی اجازت سے رہن کو تو قضا ہا ہونا یہاں بھی اسی طرح ہے فَإِن لَمْ يَكُنْ لَهُ وَصِيٌّ اگر راہن کا کوئی وصی نہیں تھا اس نے کسی کو ذمہ دار اور نگران نہیں بنایا کسی کو وصیت نہیں کی تو نصب وصیًا يبيعه تو قاضی نصب کرے گا مقرر کرے گا کسی کو وصی يبيعه جو اس کو بیچے گا نصب وصیًا یہ عبارت باقی نسخوں میں بہتر عبارت ہے وہاں ہے نصب وصیٌ نصیبہ اس کا کوئی وصی مقرر کیا جائے گا ایسا وصی یبیعوہ جو اس رہن کو بیچ دے گا تو نصیبہ فعل مجہول اور وصیون کیا ہو بن جائے گا اس کا نائب الفاعل اور اس وقت نصبہ فاعل ہے اور اس کے اندر ضمیر ہوا راجع ہے قاضی کو اور قاضی کا ذکر تو کہیں قریب میں گزرا نہیں ہے بات سمجھ میں آ گئی لہذا بہتر یہ ہے کہ اس کو نصیبہ پڑھا جائے نصیبہ وصی مقرر کیا جائے گا کوئی وصی جو اس رہن کو بیچے گا لیکن بہرحال تو قاضی کا ذکر تو نہیں نصیبہ وصی بھی کہہ دیں لیکن مراد مقرر کون کرے گا
قاضی
ہی مقرر کرے گا کیونکہ قاضی کا فیصلہ سب پر نافذ ہوتا ہے ورنہ کسی ایک شخص کا فیصلہ دوسرے پر نافذ نہیں ہو سکتا کوئی اور اس کی طرف سے وصی نہیں بنا سکتا ہاں قاضی بنائے گا تو وہ اسی کی طرف سے وصی شمار ہو جائے گا یعنی راہن کی طرف سے بات سمجھ میں آ گئی اچھا بھائی سبق کا خلاصہ سن لیجئے اور ہو سکتا ہے بعض چیزیں پوری طرح آپ کو واضح نہ ہوئی ہوں انشاءاللہ خلاصے کے اندر بالکل واضح ہو جائیں گی کوئی اشکال وغیرہ ہے وہ ختم ہو جائے گا آپ نے پڑھا کہ اگر کسی نے کسی سے عاریتن کوئی چیز لی رہن رکھوانے کے لیے اور رہن رکھوانے کے لیے لی اور اس نے کوئی شرط لگائی تھی اس شرط کی اس نے مخالفت کر دی مستعیر نے تو مستعیر پر ضمان آئے گا بھائی مثلا اس نے کہا تھا کہ یہ رہن کے طور پر صرف بکر کے پاس رکھوانا کسی اور کے پاس نہ رکھوانا لیکن مستعیر نے وہ خالد کے پاس رہن رکھوا دیا تو اس نے شرط کی مخالفت کر دی لہذا اس پر ضمان آئے گا بھائی اور ضمان بھی پھر پوری قیمت کا آئے گا بھائی بات سمجھ میں آ رہی ہے کیونکہ وہ غصب کے درجے میں ہو گیا اور آپ جانتے ہیں کوئی شخص کسی کی کوئی چیز غصب کر لے تو اس پر پوری قیمت کا ضمان آیا کرتا ہے تو اس نے مثلا اس شرط کی مخالفت کر دی اور پھر وہ چیز بکر کے بجائے خالد کے پاس رکھوا دی اور خالد کے پاس وہ چیز ہلاک ہو گئی تو اب معیر جو ہے اس کو اختیار ہے وہ مستعیر سے بھی ضمان لے سکتا ہے اور مرتہن سے بھی ضمان لے سکتا ہے اگر مستعیر سے اس نے ضمان لیا تو پھر مستعیر کا رہن رکھوانا صحیح اور جب رہن صحیح تو وہ رہن ہلاک ہوا مرتہن کے پاس تو مرتہن نے اپنا دین گویا وصول کر لیا اور اگر وہ معیر نے مرتہن کو ضامن بنایا تو اس صورت میں مرتہن پر ضمان آ گیا تو مرتہن یہ ضمان لے گا مستعیر سے یعنی راہن سے ضمان بھی لے گا اور نیز اپنے دین بھی اس سے وصول کرے گا اس لیے کیونکہ جب معیر نے مرتہن کو ضامن بنایا تو مرتہن ضمان ادا کرنے سے اس چیز کا مالک بن گیا جب وہ مالک بن گیا تو معلوم ہوا اس کے پاس جو چیز تھی وہ اس کی اپنی تھی یہ مالک تھا اس کا اور یہ تو رہن تھا ہی نہیں اور اپنی چیز ہلاک ہوئی ہے اور یہ دھوکہ اس کو چونکہ مستعیر نے دیا تھا تو اس سے زمان لے لے گا اور پھر ملکیت ہو جائے گی منتقل مستعیر کی طرف. لیکن یہ ملکیت جو مستعیر کی طرف منتقل ہوئی یہ مؤخر ہے. یہ کیا ہے؟ یہ مرتہن کی ملکیت سے مؤخر ہے, لہذا اس چیز کو رہن قرار نہیں دیا جا سکتا. رہن کے لیے پہلے سے مالک ہونا ضروری ہے, پھر ہی رہن بنے گا کہ اس نے اپنی چیز رکھوائی تھی اس وقت ہی مالک تھا, یہ تو بعد میں مالک بنا ہے. لہذا اس صورت میں مرتہن جو ہے زمان بھی لے گا مستعیر سے یعنی راہن سے اور دین بھی اپنا وصول کرے گا. یہ تو ایک صورت تھی جب اس نے شرط کی مخالفت کی تھی. اور اگر مستعیر نے شرط کی موافقت کی, مثلاً معیر نے کہا تھا یہ رہن صرف بکر کے پاس ہی رکھوانا اور مستعیر نے بھی وہ بکر ہی کے پاس رہن رکھوایا, اب وہ رہن مرتہن کے پاس ہلاک ہو گیا, تو اس صورت میں یاد رکھیے جو مرتہن ہے اس نے اپنا دین وصول کر لیا اور مستعیر جو ہے وہ معیر کو اس گاڑی کے پیسے ادا کرے گا, لیکن پوری قیمت ادا نہیں کرے گا بلکہ اس گاڑی کے ذریعے جتنی وصولی ہوئی, جتنی وصولی مرتہن نے کی اتنے پیسے اس کو ادا کر دے گا. بات سمجھ میں آ رہی ہے؟ اور اس میں پھر تین صورتیں بنتی تھیں کہ وہ جو گاڑی رکھوائی تھی وہ جو رہن تھا اس کی قیمت دین کے برابر ہوگی یا دین سے زیادہ ہوگی. اگر دین کے برابر ہو تو گویا اس نے اپنا دین وصول کر لیا, تو گویا راہن نے اپنے دین کی پوری ادائیگی کر دی. بات سمجھ میں آ رہی ہے؟ اور اسی طرح اگر رہن کی قیمت زیادہ ہو تو اس صورت میں بھی وہ جو زائد تھا وہ تو امانت کے طور پر ہلاک ہوا اور باقی پورا دین اس نے اس کے ذریعے وصول کر لیا. تو رہن کی قیمت جب دین کے برابر ہو یا دین سے زیادہ ہو تو مرتہن نے گویا اپنا پورا دین وصول کر لیا اور راہن نے گویا اپنے پورے دین کی ادائیگی کر دی اس رہن کے ذریعے, تو پورے دین جتنا زمان دے دے گا وہ معیر کو بھائی جتنی اس کی گاڑی کے ذریعے ادائیگی ہوئی ہے. اور اگر اس گاڑی یعنی رہن کی قیمت کم تھی تو پھر اس پر کم زمان آیا تو پھر اس کے برابر وہ اس مثلاً گاڑی کی قیمت تھی دس لاکھ اور دین کتنا تھا 15 لاکھ, تو گاڑی کے ذریعے مرتہن نے 10 لاکھ دین وصول کر لیا اور 5 لاکھ دین اس نے ابھی بھی مستعیر سے وصول کرنا ہے. تو گاڑی کے ذریعے 10 لاکھ دین ادا کیے ہیں مستعیر نے, تو وہی 10 لاکھ اب کس کو دینے پڑیں گے؟ اس کو معیر کو دینے پڑیں گے. صورت سمجھ میں آ گئی؟ اس کے بعد ایک یہ مسئلہ آپ نے پڑھا تھا کہ مرتہن کے پاس یہ جو رہن ہے یہ چونکہ معیر کی ملکیت ہے, تو معیر کو اگر ضرورت پڑ گئی اور وہ مرتہن کا پورا دین ادا کر کے اس سے یہ گاڑی چھڑوانا چاہتا ہے تو چھڑوا سکتا ہے, اور مرتہن انکار نہیں کر سکتا کیونکہ اس گاڑی کے ساتھ اس رہن کے ساتھ اگرچہ مرتہن کا بھی حق وابستہ ہے. اس نے اس گاڑی کو کس لیے اپنے پاس روکا ہے؟ تاکہ اس کے ذریعے اپنا دین وصول کرے, اور جب معیر اس کا پورا دین اس کو ادا کر رہا ہے تو اس کا حق تو ادا ہو گیا, لہذا اب اس کو روکنے کا حق نہیں, تو معیر وہ گاڑی اس سے لے سکتا ہے یعنی وہ جو گاڑی کا مالک ہے. اور پھر معیر کو یہ دین کیوں دینا پڑا بھائی؟ اس نے ویسے دیا یا اس کو مجبوری تھی کہ اس کو اپنی گاڑی چاہیے تھی بھائی؟ اس کو مجبوری تھی, اس کو اپنی گاڑی چھڑوانے کے لیے یہ پورے دین کی ادائیگی کرنا پڑی, اس کے بغیر اس کو گاڑی نہیں مل سکتی تھی بھائی. تو لہذا یہ دین ادا کرنے میں یہ متبرع نہ ہوا, مجبوری میں دین ادا کرنا پڑا کسی دوسرے کا یعنی وہ مستعیر کا. تو اس صورت میں وہ معیر مستعیر پر رجوع کرے گا اور اس سے اپنا وہ دین وصول کر لے گا. مسئلہ سمجھ میں آ گیا؟ پھر انہوں نے ایک اور مسئلہ بھی آپ کو بتلایا کہ اگر یہ رہن جو ہے وہ راہن کے پاس ہلاک ہوا, کس کے پاس؟
راہن
نے معیر سے ایک گاڑی لی تھی رہن رکھوانے کے لیے اور وہ گاڑی اس نے بکر کے پاس رکھوا دی, پھر اس نے بکر کا دین ادا کر دیا اور اسے گاڑی واپس لے آیا. اچھا, اور گاڑی رکھوانے سے پہلے اس نے تو گاڑی رہن رکھوانے کے لیے دی تھی, استعمال کے لیے نہیں دی تھی بھائی, एक आरियत होती है इस्तेमाल के लिए, एक आरियत है रहन के लिए, तो उसने गाड़ी किस लिए दी थी? रहन रखवाने के लिए, इस्तेमाल के लिए नहीं दी थी, लेकिन इसने चंद दिन इस्तेमाल भी कर ली थी रहन रखवाने से पहले, लेकिन फिर इसने मुखालिफत छोड़ दी, यानी वो इस्तेमाल को तर्क कर दिया और गाड़ी रहन रखवा दी, और फिर उसके बाद वो गाड़ी मुर्तहिन ने देन वसूल करके इसको वापस कर दी। तो कहने का मतलब यह है कि वो गाड़ी किसके पास हलाक हुई? राहिन के पास, चाहे कबलर रहन चाहे बादर रहन, और इसने दरमियान में कुछ ज्यादती भी की थी, बगैर इजाजत के उस चीज को इस्तेमाल कर लिया था, तअद्दी भी कर दी थी, और तअद्दी की जाए तो उस चीज का पूरा जमान आता है, तो इस्तेमाल के दौरान अगर वो रहन वो मुस्तआर चीज हलाक हो जाती तो इसको पूरा जमान देना पड़ता, लेकिन यहां इसने अगरचे कुछ मुखालिफत की थी लेकिन फिर बाद में क्या कर ली, मुखालिफत खत्म कर के, तअद्दी और ज्यादती खत्म करके फिर मुआफकत कर ली थी, फिर क्या कर ली, फिर यानी फिर रहन रखवा दिया और इस्तेमाल वगैरह बिल्कुल छोड़ दिया। तो इस सूरत में जब इसने तअद्दी खत्म कर दी तो अब इस पर जमान भी कोई नहीं आएगा। राहिन ने क्या किया था, गाड़ी ली इस्तेमाल की, फिर इस्तेमाल छोड़ दिया और मुआफकत करते हुए वो गाड़ी रहन रखवा दी, और फिर वो गाड़ी मुर्तहिन से वापस ले ली, देन अदा कर दिया, और रहन रखवाने से पहले जबकि इसने तअद्दी खत्म कर दी थी, यह रहन रखवाने के बाद अभी इसने और कोई तअद्दी नहीं की, गाड़ी इसके पास हलाक हो गई। तो याद रखिए ये आरियत है और आरियत का जमान नहीं आता, तो इस पर कोई जमान नहीं आएगा, लेकिन अगर तअद्दी के दौरान हलाक हुई फिर जमान आएगा, पूरी कीमत देना पड़ेगी। फिर उसके बाद जिनायत के मसाइल आए थे, इन्होंने आपको बतलाया कि राहिन अगर रहन पर जिनायत करे, मसलन जो मालिक है, मुईर और मुस्ताईर वाला मसला खत्म हुआ, कोई शख्स अपनी किसी से देन लेता है और अपनी गाड़ी उसके पास रहन रखवाता है, या अपना गुलाम या बांदी, जिनायत है ना, जिनायत के मसले हैं, तो गुलाम या बांदी भाई, जिनायत मैंने बतलाया भाई किसके किसको कहते हैं, कि किसी को कोई जानी या आजा के अंदर कोई नुकसान पहुंचाया जाए, किसी को कत्ल कर दिया या हाथ पांव वगैरह काट दिए तोड़ दिए, तो ये जानी नुकसान, इसको जिनायत कहते हैं। तो ये जिनायत के मसाइल हैं। अब इसमें देखो, जिनायत या तो राहिन करेगा रहन पर, मसलन एक शख्स ने किसी से 10 लाख रुपए देन लिया और उसके पास अपना गुलाम या बांदी रहन के तौर पर रखवा दी। अब यहां तीन सूरतें हैं, ये जो राहिन यानी मालिक है वो रहन में कोई जिनायत करता है, उसको कत्ल करता है या उसका हाथ पांव वगैरह काट देता है, और दूसरी सूरत यह है कि मुर्तहिन उस रहन के अंदर जिनायत करता है, और तीसरी सूरत यह है कि वो रहन जो है वो जिनायत करता है राहिन में या मुर्तहिन में। तो इसमें याद रखना, अगर राहिन जिनायत करे रहन में, यानी जो असले मालिक है उसने अपना गुलाम या बांदी जो रहन रखवाया है उसी का हाथ पांव काट दिया, तो इस सूरत में इस राहिन यानी मालिक पर जमान आएगा भाई। क्यों? क्योंकि इस गुलाम या बांदी के साथ मुर्तहिन का भी हक वाबस्ता है, उसने इसके जरिए अपना देन वसूल करना था भाई, और इसने उसका हाथ पांव काटकर या उसको कत्ल कर उसके उस हक को नुकसान पहुंचाया या खत्म कर दिया, तो लिहाजा अगर इसने उसको कत्ल किया तो इसे पूरी कीमत लेकर रहन के तौर पर रख ली जाएगी, और अगर इसने उसका हाथ या पांव काटा है तो हाथ और पांव के कटने से जितनी गुलाम में कमी आ गई उसकी कीमत में, उतने पैसे इससे लेकर बतौर रहन के रख लिए जाएंगे। मसलन सालिम गुलाम था 10 लाख का और हाथ कटने के बाद वो उसकी कीमत हो गई 5 लाख रुपए, तो राहिन से मजीद 5 लाख लेकर उस 5 लाख वाले गुलाम के साथ बतौर रहन के रख लिए जाएंगे। सूरत समझ में आ गई। दूसरी सूरत यह है कि मुर्तहिन जो है वो रहन पर जिनायत करता है, मुर्तहिन जो रहन पर जिनायत करता है उससे उसका उतना ही देन साकित हो जाएगा। मसलन मुर्तहिन के पास 10 लाख वाला गुलाम रखवाया था اور دین بھی کتنا ہے 10 لاکھ ہے. مرتہن نے اس غلام کا ہاتھ کاٹ دیا جس سے غلام کی قیمت 5 لاکھ کم ہو گئی, تو اس کے دین میں سے بھی 5 لاکھ ساقط ہو جائے گا. اور اگر اس نے غلام کو قتل کر دیا تو غلام بھی 10 لاکھ کا ہے اور دین بھی کتنا ہے 10 لاکھ, تو پورا دین ہی ساقط ہو جائے گا. اور میں نے یہ بھی بتلایا یہ وہ جنایتیں ذکر ہو رہی ہیں جن میں قصاص نہیں آتا. اگر جان بوجھ کر قتل کرے گا آلہ قتل سے تو دوسرے کو بھی قصاص میں قتل کیا جائے گا, وہاں مال نہیں آتا. یہ ان جنایتوں کا بیان کر رہا ہوں جن میں مال آتا ہے, قصاص نہیں آتا. تیسری صورت یہ ہے کہ وہ رہن جنایت کرتا ہے, اور اس رہن کی جنایت کی پھر 4 صورتیں ہیں. یا تو وہ راہن کو کوئی جانی نقصان پہنچائے گا یا راہن کو کوئی مالی نقصان پہنچائے گا, 2 صورتیں ہو گئیں. اور یا پھر وہ مرتہن کو جانی نقصان پہنچائے گا, 3 صورتیں. یا وہ مرتہن کو کوئی مالی نقصان پہنچاتا ہے, تو یہ 4 صورتیں ہو گئیں. یاد رکھیے امام اعظم ابو حنیفہ رحمہ اللہ فرماتے ہیں کہ رہن چاہے راہن کو کوئی جانی یا مالی نقصان پہنچائے, چاہے مرتہن کو کوئی جانی یا مالی نقصان پہنچائے, وہ سارے نقصانات ساقط ہیں. یعنی وہ سارے نقصانات حدر ہیں, رائیگاں ہیں, ضائع ہیں, ان کے بدلے کسی پر کوئی ضمان نہیں آئے گا. کیوں نہیں آئے گا بھائی؟ بھائی دیکھیے بھائی, وہ رہن, وہ غلام یا باندی, اس نے راہن کو کوئی جانی یا مالی نقصان پہنچایا. کس کو؟ راہن کو کوئی جانی یا مالی نقصان پہنچایا, تو راہن تو اس کا مالک ہے. تو اگر یہ کہا جائے کہ غلام پر ضمان واجب کرنا پڑے گا, غلام کو ضمان دینا پڑے گا, اور یہ ضمان کس نے وصول کرنا ہے؟ کس نے؟ راہن. کس نے؟ جس کا نقصان ہوا ہے نا, ضمان تو وہ لے گا. کس کا نقصان ہوا؟ راہن کا. تو راہن نے ضمان لینا ہے کس سے؟ جس نے نقصان کیا ہے. کس نے نقصان کیا؟ رہن, غلام نے. تو راہن نے نقصان وصول کرنا ہے, یعنی ضمان لینا ہے. فرض کر لیں, ویسے فرض کر لیں, ورنہ مسئلہ تو بتلا دیا کہ رہن پر کوئی ضمان نہیں آئے گا. لیکن اگر فرض کریں آپ یہ کہیں کہ نہیں جی اس غلام پر ضمان آنا چاہیے, تو یہ ضمان وصول کون کرے گا؟ راہن, یعنی اس غلام کا مالک. اور غلام پر جو ضمان آتا ہے وہ ادا بھی کس کو کرنا پڑتا ہے؟ مالک ہی کو کرنا پڑتا ہے. تو گویا راہن کے لیے ہی ضمان واجب ہوا اور راہن سے ہی وصول ہوگا. تو اسی شخص سے وصول کر کے اسی شخص کو ادائیگی کرنا, اس کا تو کوئی فائدہ ہی نہیں ہے بھائی. بات سمجھ میں آ رہی ہے؟ دوسری صورت یہ ہے کہ اس غلام نے مرتہن کو کوئی جانی یا مالی نقصان پہنچایا, تو امام صاحب فرماتے ہیں وہ بھی رائے گاہ ہے, اس لیے کیونکہ رہن جیسا حوالے کیا گیا تھا مرتہن پر ضروری ہے کہ ویسا ہی رہن واپس کرے. اور یہ جو غلام رہن رکھوایا گیا تھا یہ جنایت والا تھا یا بغیر جنایت کے تھا جب رہن رکھوایا تھا؟ یہ بغیر جنایت کے تھا. اور اب اگر اس پر ضمان واجب کر دیا جائے تو یہ جو غلام واپس کرے گا کون سا غلام ہوگا؟ جنایت والا. اور یاد رکھو غلام اور باندی میں جنایت عیب شمار ہوتی ہے اور اس کی وجہ سے اس کی قیمت کم ہو جاتی ہے, کیونکہ ضمان ہے, ادائیگی کرنی ہے بھائی. جو بھی خریدے گا اس کو کیا کرنا پڑے گی؟ ادائیگی کرنا پڑے گی بھائی. تو لہذا یہاں پر اگر رہن پر ضمان واجب کیا جائے مرتہن کے لیے, تو اس زمان سے چھڑانا بھی مرتہن کی ذمہ داری, کیونکہ اس کو ہم نے سالم غلام دیا تھا, تو اس پر ضروری ہے کہ اس زمان سے چھڑا کر سالم غلام ہی ہمارے حوالے کرے. تو یہ زمان واجب ہوگا کس کے لیے؟ فرض کریں اگر کرتے بھی تو کس کے لیے ہوتا؟ مرتہن کے لیے ہوتا. اور چھڑانا بھی کس کے ذمہ ہوتا؟ مرتہن ہی کے ذمہ ہوتا. تو بات اس کا تو کوئی فائدہ ہی نہیں ہے کہ مرتہن سے لے کر مرتہن ہی اس کو وصول کر لے. جبکہ صاحبین فرماتے ہیں کہ اس صورت میں جب غلام جنایت کرے, یعنی رہن غلام جو ہے وہ جنایت کرے مرتہن پر, تو وہ فرماتے ہیں اس جنایت کا اعتبار کیا جائے گا, کیونکہ اس غلام نے مالک کے علاوہ کسی دوسرے شخص کو نقصان پہنچایا ہے، جنایت کی ہے، اور مالک کے علاوہ کسی دوسرے شخص کو کوئی غلام کوئی جنایت کرے تو اس کو اعتبار، اس کا اعتبار کیا جاتا ہے، کیا کیا جاتا ہے، اس کا اعتبار کیا جاتا ہے، اس میں ضمان دینا پڑتا ہے، تو یہاں پر بھی ضمان دینا پڑے گا. اور میں نے آپ کو بتلایا تھا کہ غلام یا باندی جب کوئی جنایت کریں تو اس میں مالک کو اختیار ہوتا ہے دو چیزوں میں سے، یا تو وہ مال دے کر ضمان دے دے اور اس غلام کو چھڑا لے، یا اس ضمان میں اس غلام یا باندی کو ہی دے دے کہ اسی کو آپ رکھ لیں، میرے پاس پیسے وغیرہ نہیں ہے. تو یہاں پر بھی صاحبین فرماتے ہیں، صاحبین فرماتے ہیں کہ غلام یا باندی جو رہن ہے اس نے جو مرتہن کی جنایت کی ہے تو اس صورت میں اس جنایت کا اعتبار کیا جائے گا. بھائی امام صاحب تو کیا فرماتے تھے، اس کا کوئی اعتبار ہی نہیں. صاحبین فرماتے ہیں اس کا اعتبار کیا جائے گا، اور اس میں فائدہ بھی ہے مرتہن کا. فائدہ کیا؟ کہ مرتہن کو یہی غلام مل سکتا ہے، مرتہن کو یہی غلام. مثلا اب اس میں دو صورتیں ہیں صاحبین فرماتے ہیں. ایک صورت تو یہ ہے کہ مرتہن کہے گا مجھے ضمان دو، جنایت کی ہے اس غلام نے. دوسری صورت یہ ہے کہ مرتہن کہتا ہے بس یہ جنایت میری طرف سے معاف ہے، میں ضمان کا مطالبہ نہیں کرتا. دو صورتیں بنتی ہیں. کون فرما رہے ہیں؟ صاحبین. تو اگر مرتہن جو ہے وہ ضمان کا مطالبہ نہیں کرتا، جنایت کا مطالبہ نہیں کرتا، تو وہ غلام پہلے بھی رہن تھا، اب بھی کیا رہے گا؟ رہن ہی رہے گا. اور اگر مرتہن ضمان کا مطالبہ کرتا ہے کہ اس نے مجھے جانی نقصان پہنچایا ہے، لہذا اب مجھے ضمان دلایا جائے، تو ضمان کس سے وصول کرتے ہیں؟ مالک سے. کس سے؟ مالک. اور مالک کو اس میں اختیار ہوتا ہے، چاہے غلام دے دے، چاہے اس کے پیسے، جتنا نقصان ہوا اس کے پیسے دے دے. تو یہاں پر بھی راہن کیا کرے گا؟ اس کو وہ غلام ہی دے دے گا. ہو سکتا ہے کیا کرے اس کو؟ وہ اس کو غلام ہی دے دے گا کہ بھائی جنایت کی ہے، میرے پاس تو اتنے پیسے نہیں ہیں کہ میں یہ جنایت پوری کروں، یہ غلام ہی آپ رکھ لیں. تو مرتہن کو غلام مل گیا، مرتہن اس غلام کا مالک بن گیا. توجہ ہے. اور یہ غلام تو مرتہن کے پاس بطور رہن کے تھا، اور رہن تو کس لیے دیا جاتا ہے؟ کہ اس کے ذریعے وہ کیا وصول کرے؟ دین وصول کرے. اور مرتہن تو اس غلام کا مالک بن گیا. اب مرتہن نے کوئی غلام واپس کیا نہیں. جب غلام واپس نہیں کیا تو گویا دین ساقط ہو گیا، اس نے اپنا دین وصول کر لیا. لیکن فائدہ کیا ظاہر ہوا اس پورے مسئلے کا؟ صاحبین فرماتے ہیں کہ مرتہن اس غلام کا مالک بن گیا. کیا بن گیا؟ مالک بن گیا. ویسے تو مالک نہیں بن سکتا تھا بھائی، اس دین وہ ادا کرتا اور غلام کو چھڑا کر لے جاتا. تو اب اس کا یہ فائدہ ہے. جبکہ امام صاحب فرماتے ہیں کہ نہیں، یہاں ضمان مرتہن کے لیے واجب کریں گے اور چھڑانا بھی مرتہن ہی کے ذمہ ہوگا، لہذا اس کو واجب کرنے کا کوئی فائدہ ہی نہیں ہے. مسئلہ سمجھ میں آ گیا. اس سے اگلا مسئلہ آپ نے پڑھا کہ ایک شخص دوسرے شخص کے پاس 1000 درہم والا غلام بطور رہن کے رکھواتا ہے، اور دین بھی جو لیا ہے وہ 1000 درہم ہے. پھر اس غلام کی قیمت کم ہوتے ہوتے 100 درہم رہ گئی، 100 درہم رہ گئی. اور پھر اس غلام کو کسی شخص نے قتل کر دیا، اور جب قتل کیا، قتل خطا ہے، قتل عمد نہیں، عمد میں تو قصاص آتا ہے، غلطی سے قتل کیا، تو اس صورت میں ضمان آئے گا. اور ضمان کتنا آئے گا؟ اس غلام کی قیمت کا. اور غلام کی قیمت تو اس وقت کتنی ہو چکی تھی؟ 100 درہم. لہذا اس شخص نے 100 درہم دے دیا اس غلام کے بدلے، اور مرتہن نے اس کو قبضہ کر کے اپنے پاس رکھ لیا. اور پھر وہ مدت آ گئی، دین کی ادائیگی کی مدت آ گئی. بھائی تو انہوں نے آپ کو بتلایا کہ وہ جو مرتہن ہے وہ اس 100 پر قبضہ کر لے گا، کہ یا اس کو 100 دین وصول ہو گیا اور باقی دین ساقط ہو گیا. باقی دین ساقط ہو گیا. توجہ ہے. وہ 100 پر مرتہن قبضہ کر لے گا اور باقی دین ساقط ہو گیا. دین کتنا تھا؟ 1000. اور یاد رکھو یہ اتفاقی مسئلہ ہے، ہمارا اور امام زفر رحمہ اللہ کا اس میں اتفاق ہے. سب کے نزدیک مسئلہ اسی طرح ہے کہ 100 درہم وہ وصول کر لے گا اور باقی 900 درہم ساقط ہو گئے. اور آگے پھر امام زفر کا اختلاف ذکر کرتے ہیں تو بظاہر لگتا ہے شاید امام زفر اس مسئلے میں اختلاف کر رہے ہیں، وہ اس مسئلے میں نہیں اختلاف کر رہے، وہ اس مسئلے کی علت میں اختلاف کر رہے ہیں. ہمارے نزدیک بھی 100 وصول کرے گا اور 900 ساقط، ان کے نزدیک بھی 100 وصول ہو گئے اور 900 ساقط، لیکن علت کیا ہے، وجہ کیا ہے، یہ 900 کیوں ساقط ہوئے، اس میں ہمارا اور امام زفر کا اختلاف ہے. یاد رکھو ہمارے نزدیک کسی چیز کی قیمت کم ہو جائے تو اس کی وجہ سے، یعنی رہن کی قیمت اگر کم ہو جائے تو اس سے دین ساقط نہیں ہوتا، جبکہ امام زفر رحمہ اللہ فرماتے ہیں کہ اگر رہن کی قیمت کم ہو جائے تو اس سے دین بھی ساقط ہو جاتا ہے. وہ فرماتے ہیں کہ قیمت کا کم ہونا یہ ایسے ہی ہے جیسے اس چیز کی ذات کم ہو جائے، اس کی ذات میں کمی آ جائے، اور ذات میں کمی آئے پھر تو بالاتفاق دین ساقط ہوتا ہے. مثلا میں نے غلام دیا تھا مرتہن کو 10 لاکھ والا اور اس نے اس کا ایک ہاتھ کاٹ دیا، اب ہاتھ کاٹنے کے بعد غلام میں کتنی کمی آ گئی، وہ 5 لاکھ کا رہ گیا، تو دین بھی اتنا ہی ساقط ہو جاتا ہے. تو جیسے عین کے اندر ذات کے اندر کمی سے دین کیا ہوتا ہے ساقط، وہ فرماتے ہیں قیمت کے کم ہونے سے بھی دین ساقط ہوتا ہے. قیمت کا کم ہونا بھی اسی طرح ہے جیسے اس کی عین میں ذات میں کمی آ گئی ہے. تو اس لیے چونکہ اس غلام کی قیمت کم ہو گئی تھی تو امام زفر رحمہ اللہ فرماتے ہیں کہ چونکہ اس غلام کی قیمت کم ہو گئی تھی اس لیے اسی کے بقدر دین بھی ساقط ہو گیا. اور ہم بھی کہتے ہیں دین ساقط ہوا، لیکن ہم اس وجہ سے نہیں کہتے کیونکہ قیمت کم ہو گئی، بلکہ ہم کہتے ہیں کہ جو رہن پر قبضہ کیا جاتا ہے یہ وصولی کے لیے کیا جاتا ہے. کس لیے کیا جاتا ہے؟ وصولی کے لیے. تو اور جس وقت مرتہن نے اس غلام پر قبضہ کیا تھا وہ کتنے کا تھا؟ ہزار کا، اور دین بھی کتنا ہے؟ ہزار. تو گویا اس نے غلام کے ذریعے اپنی وصولی کر لی. کیا کر لی؟ وصولی. اور چنانچہ اگر وصولی نہیں کی، یہ غلام اگر زندہ ہوتا چاہے 100 کا بھی ہو جاتا، وہ واپس کرتا تو ہمارے نزدیک 1000 ہی دین کو اس نے وصول کرنا تھا، 100 نہیں. بات سمجھ میں آ رہی ہے؟ ہمارے نزدیک قیمت کے کم ہونے سے دین ساقط نہیں ہوتا. تو اگر یہ غلام زندہ ہوتا اور قیمت کم ہوتے ہوتے 100 ہو جاتی تو بھی وہ 1000 دے کر ہی اس غلام کو چھڑوا سکتا تھا، 100 دے کر اس غلام کو نہیں چھڑوا سکتا، کیونکہ قیمت کے کم ہونے سے دین ساقط نہیں ہوتا، دین پورا ہی دینا پڑتا. لیکن یہاں تو غلام اس کے پاس ہلاک ہو چکا ہے، غلام ہلاک ہو چکا ہے، اور رہن پر قبضہ کس لیے ہوتا ہے؟ وصولی والا. تو گویا اس نے پورا دین وصول کر لیا تھا جس وقت اس نے اس پر ابتدا میں قبضہ کیا تھا، اور پھر وہ غلام اس کے پاس ہلاک بھی ہو گیا تو وہ وصولی پکی ہو گئی، اب واپسی کی کوئی صورت نہ رہی. لیکن اس غلام کے ہلاک ہونے پر اس کو اس غلام کا بدل 100 درہم مل گیا، تو وہ 100 درہم اسی کے ہو گئے، وہ 100 درہم اسی کے ہو گئے. ہمیں وہی غلام دے گا تو 1000 کے 1000 پورے لے لے گا، لیکن بدل دے کر وہ 1000 لے لے؟ نہیں بھائی، ہم نے بدل آپ کے پاس نہیں رکھوایا تھا، ہم نے غلام رکھوایا تھا، ہمیں غلام چاہیے. لہذا اس صورت میں گویا اس نے اپنے دین پر پورا قبضہ کر لیا. بات سمجھ میں آ گئی اچھی طرح. پھر اسی میں ایک اور مسئلہ پڑا تھا کہ غلام رکھوایا تھا 1000 درہم کا اور دین بھی تھا 1000 درہم، اور پھر اس غلام کی قیمت کم ہوتے ہوتے 100 درہم رہ گئی، اور پھر مرتہن نے راہن کے کہنے پر، راہن کے حکم پر، راہن کی اجازت سے اس غلام کو آگے بیچ دیا اور 100 درہم موصول ہو گئے. تو یاد رکھیے یہ جو 100 درہم ہیں یہ مرتہین کے 100 درہم موصول ہو گئے، باقی 900 درہم ابھی بھی کس سے وصول کرے گا؟ راہن سے وصول کرے گا. بھائی کیوں؟ اس نے اس کا غلام بیچا ہے. کہتے ہیں بھائی دیکھیے، راہن کی اجازت سے جب اس نے غلام بیچا تو یہ ایسے ہی ہے جیسے راہن نے خود بیچا، اور راہن اسے غلام لے کر بیچ دیتا اور بیچ کر 100 درہم وصول ہوتے، اور پھر کہتا یہ سارے دین کے بدلے ہے، تو یہ سارے دین کے بدلے بننا تھا؟ نہیں، دین تو 1000 تھا بھائی. اگر وہ خود بھی غلام کو بیچ کر 100 درہم ادا کرتا تو 100 درہم ہی ادا ہونے تھے اور 900 درہم باقی رہنے تھے. تو یہاں پر بھی ایسا ہے، جب اس نے راہن کی اجازت سے غلام کو بیچا ہے تو 100 درہم موصول ہوئے، تو 100 ہی درہم دین سے ساقط ہوں گے، باقی 900 وہ وصول کرے گا. تیسری صورت تھی بھائی کہ اس غلام کو ये गुलाम किसी ने किसी के पास बतौर रहन के रखवाया, देन भी 1000 और गुलाम भी 1000 का। फिर इस गुलाम को एक दूसरे गुलाम ने जो 100 का था, 100 दिरहम का, उसने कत्ल कर दिया, तो उसके मालिक ने वही गुलाम मुर्तहिन के हवाले कर दिया। किसके हवाले कर दिया? मुर्तहिन के पास था ना वो गुलाम जब कत्ल किया गया, तो जमान भी मुर्तहिन ने वसूल कर लिया और जमान में वो 100 दिरहम वाला गुलाम आ गया। तो शेखैन रहिमहुमल्ला फरमाते हैं कि यूं समझेंगे कि गुलाम में कोई तब्दीली नहीं आई, रहन जो रखवाया था वो भी था गुलाम, और जो ये वापस करेगा ये भी है गुलाम। वो अगरचे 1000 वाला था, ये अगरचे 100 वाला है, लेकिन है तो गुलाम, सूरत में भी उसी की तरह है और माना के एतबार से भी उसी की तरह है। वो भी गोश्त गोश्त और खून से बना हुआ एक इंसान था, ये भी गोश्त और खून से बना हुआ इंसान है, वो भी गुलाम था, ये भी गुलाम। लिहाजा ये जब गुलाम वापस करेगा, अब वो 1000 वाला गुलाम तो नहीं है, अब तो कौन सा गुलाम वापस कर रहा है? 100 वाला, लेकिन देन पूरा 1000 ही वसूल करेगा, 1000 ही वसूल करेगा, यानी पूरा देन देना पड़ेगा। इस 100 वाले गुलाम को छुड़ाने के लिए 100 दिरहम नहीं देने पड़ेंगे, 1000 दिरहम ही देने पड़ेंगे। जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि गुलाम के अंदर तब्दीली आ गई, तब्दीली आ गई, ये गुलाम और है, वो गुलाम और था, लिहाजा अब राहिन को इख्तियार होगा, चाहे तो पूरा देन देकर इस 100 वाले गुलाम को छुड़ा ले, और चाहे तो उस मुर्तहिन से कहे कि ये गुलाम तुम्हारा हो गया, तुम्हारे माल के बदले वो देन मेरा हो गया और ये गुलाम तुम्हारा हो। मैंने ये गुलाम किसके बदले रखवाया था? देन के बदले ना, तो वो देन मेरा हो गया, बस अब मैंने आपका कोई देन नहीं देना और ये गुलाम आपका हो गया। ये इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं। इमाम मोहम्मद रहमतुल्लाह इस रहन को कियास करते हैं, ये रहन जिसमें तब्दीली आ गई, वो इसको कियास करते हैं उस मबीए पर जिसमें तब्दीली आ जाए। मसलन मैंने आपसे एक गुलाम खरीदा 10 लाख का, और अभी मैंने कब्जा नहीं किया था, वो गुलाम अभी बाए के पास ही था कि किसी ने उस गुलाम को कत्ल कर दिया, और किसी गुलाम ने कत्ल किया, और फिर वो जो कातिल गुलाम था उसके आका ने जमान के तौर पर वो कातिल गुलाम ही बाय को दे दिया कि ये मेरे गुलाम, तुम्हारे गुलाम को इसने कत्ल किया, बदले में ये गुलाम तुम रखो। अब वो इस मुश्तरी को वो कातिल गुलाम देना चाहता है, तो यहां देखो मबीआ तो दूसरा गुलाम था और अब बदल चुका है, और यहां पर बिल इत्तेफाक उस मुश्तरी को इख्तियार होता है, वो चाहे तो इसी कातिल गुलाम को कबूल कर ले मबीए के तौर पर, और चाहे तो इस बैग को फसख कर दे। तो जैसे यहां पर जब मबीए में तब्दीली आ जाए तो मुश्तरी को इख्तियार मिलता है, तो यहां रहन के अंदर भी जब तब्दीली आ गई तो राहिन को इख्तियार होगा, चाहे इस गुलाम को ले ले और 1000 दे दे, और चाहे तो इस मुर्तहिन से कहे कि गुलाम तुम रखो और देन मैं रख लूंगा उसके बदले। बात समझ में आ गई। जबकि इमाम जुफर रहमहुल्ला फरमाते हैं कि हमने रखवाया था गुलाम 1000 वाला और ये गुलाम है 100 वाला, तो ये ऐसे ही है जैसे गुलाम के नर्ख कम हो गए, उसकी कीमत कम हो गई, और जब कीमत रहन की कम होती है तो देन भी उतना ही साकित होता है। चुनाचे इमाम जुफर फरमाते हैं कि राहिन जो है अब ये 100 वाला गुलाम है तो सिर्फ 100 दिरहम देगा और इस गुलाम को छुड़ा लेगा और बाकी देन साकित हो गया। हम जवाब देते हैं इमाम मोहम्मद और इमाम जुफर को, हम कहते हैं कि ये जो गुलाम अगरचे बदल गया है लेकिन इसको ऐसे ही समझेंगे, कोई तब्दीली है ही नहीं, ये उसी गुलाम का कायम मकाम है, वो भी गुलाम था, ये भी गुलाम है, वो भी गोश्त खून से बना हुआ इंसान था, ये भी गोश्त और खून से बना हुआ इंसान है, रहन भी गुलाम रखवाया था और वो वापस भी गुलाम ही कर रहा है, तो यूं समझेंगे उस गुलाम की कीमत में सिर्फ कमी आ गई है और कीमत में कमी आने की वजह से देन साकित नहीं होता, लिहाजा पूरा 1000 देन देना पड़ेगा इस 100 वाले गुलाम को छुड़ाने के लिए। اور امام محمد رحمہ اللہ کو یہ بھی جواب دیتے ہیں کہ وہاں پر مشتری کو فسخ کا اختیار ہوتا تھا. کس کا؟ فسخ کا. اور فسخ رہن کے اندر تو فسخ نہیں ہو سکتا بھائی, یا رہن کے اندر تو فسخ نہیں ہو سکتا. وہاں تو کیا تھا, سمن کس نے دینے تھے؟ مشتری کے پاس, مشتری نے اپنے پاس ہی رکھ لیے. اور مبیعہ کس کے پاس تھا؟ بائے کے پاس. جب فسخ کیا تو مبیعہ بائے نہیں رکھ لیے, اپنی چیز اپنی چیز اپنے پاس رکھ لی. اور یہاں کیسا فسخ ہے؟ یہاں تو راہن کے اوپر دین ہے, وہ کس کا حق ہے؟ وہ کس کے ہیں؟ وہ کس نے دیے تھے؟ مرتہن نے دیے تھے. اور مرتہن کے پاس غلام ہے, وہ کس نے دیا تھا؟ راہن کے پاس. تو یہ وہ بیع والی صورت نہیں ہے, یہاں فسخ نہیں ہو سکتا. اس کے بعد ایک اور مسئلہ آپ نے پڑھا تھا کہ اگر رہن نے غلطی سے کوئی کسی اور پر جنایت کر دی, غلام نے راہن یا مرتہن کے بجائے کسی اور کو جانی یا مالی نقصان پہنچایا, تو اس صورت میں اس کا زمان ادا کرنا مرتہن کے ذمہ ہوگا کہ وہ زمان دے کر اس غلام کو چھڑائے, کیونکہ ہم نے سالم غلام مرتہن کے حوالے کیا تھا. تو مرتہن پر بھی لازم ہے کہ وہ جنایت سے چھڑا کر سالم غلام ہمارے حوالے کرے. تو اگر وہ رہن غلام کسی اور کو نقصان پہنچائے تو وہ زمان ادا کرنا کس کے ذمہ ہوگا؟ مرتہن کے, اور وہ فدیہ دے گا. ہاں, غلام نہیں دے سکتا کیونکہ وہ تو اس غلام کا مالک نہیں ہے, اس غلام کا مالک تو راہن ہے بھائی. اور اگر مرتہن نے انکار کر دیا کہ میں تو کوئی پیسے نہیں ادا کرتا, تو پھر راہن جو ہے وہ اس غلام کو بھی دے سکتا ہے اور فدیہ دے کر اس کو چھڑا بھی سکتا ہے. وہی جیسے جب غلام جنایت کرے تو کیا کیا جاتا ہے, یا غلام ہی دیا جاتا ہے یا مال دے کر اس کو چھڑایا جاتا ہے. تو یہاں راہن بھی کر سکتا ہے کہ چاہے تو وہ غلام ہی دے دے اور چاہے تو فدیہ دے کر اس کو چھڑا لے. بہرحال دونوں صورتوں میں مرتہن کا دین ساقط ہو جائے گا, کیونکہ اس غلام نے جنایت کس کے پاس کی ہے؟ مرتہن کے پاس کی ہے. مرتہن کا کام تھا اس کو حفاظت کے ساتھ رکھے, جنایت سے بچا کر رکھے, تو لہذا زمان اس پر آئے گا. اور یہاں پورا غلام ہاتھ سے نکل گیا تو لہذا پورا دین بھی کیا ہوگا؟ ساقط. اور اس پر پھر نیچے شارح نے آپ کو بتلایا تھا کہ یہاں بھی بھائی وہ عقل کا لحاظ رکھ ہے. ماتن نے تو عقل کو ذکر نہیں کیا, کیونکہ اکثر ہوتا یہی ہے کہ رہن کی قیمت دین سے زیادہ ہوا کرتی ہے. لیکن اگر رہن کی قیمت دین سے کم ہوئی تو پھر اس صورت میں مرتہن اتنے وصول کرنے والا ہو گیا اور باقی وہ راہن سے پھر بھی وصول کرے گا. بات سمجھ میں آ گئی؟ چلیے بس بھائی, ھذا هو المرام, اللہ اعلم بحقیقت الکلام.